خاص انسان کو چاہیے کہ دیکھے تو وہ کس چیز سے پیدا کیا گیا. اچھا اس میں خیر کوئی دقت نہیں, مما خلقا, وہ کس چیز سے پیدا کیا گیا. خلق من ماء دافق, یہ خود پھر جواب آ گئے, وہ پیدا کیا گیا من ماء دافق, ایک پانی سے جو کہ دافق ہے. ماء میں پانی, دافق, دافق یاد فوکوں کو معنی ہوتے ہیں دھکیل کر نکلنا, اور بعض دفعہ نکالنے کے معنی میں بھی ہے. یہاں دافق تو اس میں فاعل کے معنی میں آیا, دھکیل کر نکلنے والا, زور سے نکلنے والا یا اچھل کر نکلنے والا, یہ ترجمہ اس کا دافق کا بنتا ہے. دافق کا یہ اب قرآن کریم میں اور تو کہیں استعمال نہیں ہوا, یہی اس میں فاعل یہ استعمال ہوا ہے. تدفق اردو میں بھی کہیں کہیں استعمال ہوتا ہے, گش آؤٹ کرنے کے معنی میں, زور سے باہر نکلنا, باب تفاعل میں. ماء دافق, اچھل کر نکلنے والا, کیا کیا اچھلنے والا, دافق میں نے اچھلنے والا. چلیے, اچھا اچھلتا ہوا وہ پانی میں جو اب تو خود تو معنی نہیں ہے کوئی اچھلنے کا کہ وہ اپنے ارادے سے کر رہا ہے, اس لیے بعض نے کہا ہے اچھل کر نکالا ہوا مفعول کے معنی میں, مدفوق کے معنی میں دافق ہے. اس لیے بعض نے کیا اچھل کر اچھلتا ہوا, اچھلتا پانی اسم فاعل کی طرح ترجمہ کیا, اچھلنے والا سیدھا اسم فاعل ہے, سیدھا پانی میں تو اچھلنے والا ہوا. انہوں نے کیا کیا, اچھلتا ہوا حال کی طرح ترجمہ کر لیا نا اردو میں, ورنہ حال تو نہیں ہے. میں معاون دافق, اچھلنے والا یعنی اچھل کر نکلنے والا پانی, یہ اس کی کیفیت جس کے لیے غالباً وہ انگریزی کا جو لفظ ہے نا ایجیکولیشن, وہ اس کے لیے یہ دافق کا لفظ آتا ہے صحیح معنی میں. اچھل کر نکلنے والا پانی اس سے پیدا کیا ہوا, یہ انسان کی جو ہمبل اوریجن ہے منی سے اور سیمن سے, اس پہ قرآن کریم نے بھی بہت کچھ کہا. اس کا ایک نقطہ تو یہ ہے کہ یہ چونکہ ہر وقت ہم اس پہ غور نہیں کرتے, ورنہ تو یہ بھی عجیب و غریب چیز ہے. اور ویسے کتابیں لکھی گئی ونڈر آف لائف اور اس طرح کی, انسان ہی پر ونڈر آف لائف اور جملہ میریکل آف لائف جو مشہور کتاب ہے انگریزی کی, تو یہ ہے حیرت انگیز. ایک تو اس طرف اس بنانے والے کی قدروں کی تو کی طرف اشارہ ہے کہ وہاں سے بنا لیا تو آگے بنانا کون سا مشکل ہے, تو ایک تو قدرت کی طرف اشارہ. دوسرے صوفیہ اس کو استعمال کرتے ہیں کہ انسان کس بات پہ اکڑتا ہے اور کس بات پہ غرور کرتا ہے, اپنی اوریجن کو دیکھے اور پھر وہ غور کرے تو وہ اس سے سارا ہی ختم ہو جائے سب جو نخرے کرتا ہے. تو ایک تو وہ تصوف کے کہ ہمبلنس سے اختیار کرے, دوسرا خدا کی قدرتوں کی طرف اشارہ. یخرج من بین الصلب والتراب, اس پانی کے بارے میں قرآن نے کہا کہ نکلتا ہے وہ پانی, یخرج کا فعل ہی ماء دافق, من بین الصلب والتراب, بین الصلب بھی ہو سکتا تھا, من بین بھی ہو جا سکتا ہے, جیسے آپ بعد اور قبل ظرف کو یوں نصب کے ساتھ بھی استعمال کر سکتے ہیں, بعدہ قبلہ, اور یوں بھی کہہ سکتے ہیں من بعد ہی من قبل ہی, دونوں طرح استعمال ہوتا ہے. اس لیے یہاں آیا ہے من بین, اگر من نہ ہوتا تو بین الصلب والتراب ہو سکتا تھا, لیکن یہاں من کا آنا ضروری تھا کیونکہ فلاں جگہ سے نکلتا ہے, من یخرج کے ساتھ ہے ایک طرح کا, پھر اس نے بین کو بھی جر دے دی. من بین الصلب, سلب اور تراب کے درمیان سے نکلتا ہے. اب رضا سلب سواد لام بے, مادے میں تو سختی کے معنی ہوتے ہیں بنیادی, سلب ہوا سلب سخت ہونا, اس سے کئی معنی نکلے, سلیب اور تسلیب سولی پہ دینا وغیرہ, ان معنی میں بھی یہ سلب ہوا سلب کسی کو سولی پہ لٹکانا, یہ معنی بھی ہے. ایک معنی سلب کا ہے ریڑھ کی ہڈی, یہ جو انسان کی ہے دل گردن سے لے کر نیچے تک جاتی ہے, اس کو بھی عربی میں سلب اور اس کی جمع آتی ہے اسلاب. سلب سے تو مراد ہے یہ ریڑھ کی ہڈی, اور ترائب کا واحد ہے تریبا, تریبا تن, جمع ہے ترائب غیر من صرف جمع ہے، سلب کی جمع نہیں آئی. قرآن کریم نے سلب کو واحد استعمال کیا، یوں نہیں کہا من بین الاسلاب والترائب. بہرحال یہ اس کے جو معنی میں ہے، یا ویسے عبارت کا جو سیمیٹری ہے فونیٹک، اس کی وجہ سے یہ لفظ آیا ہے. سلب سے نکلتا ہے اور ترائب سے نکلتا ہے. تریبا کے پھر معنی کئی کیے گئے ہیں، بنیادی طور پر سینے کی پسلیوں کے لیے یہ لفظ آتا ہے. بعض نے کہا ہے کہ اس سے مراد ہے یہ ٹھیک سینٹر جو سینے کا ہوتا ہے اس کو تریبا کہتے ہیں. بعض کہتے ہیں سینے کے، کتابوں میں جیسے لکھا کہ چار پسلیاں اس طرف کی اور چار اس طرف کی جو سب سے اوپر کی ہیں، غالباً 11 پسلیاں ہوتی ہیں کتنی پتہ نہیں، تو ان کو ترائب کہا جاتا ہے. بہرحال مراد یہی ہوا کہ سینے کا اوپر اوپر والا حصہ. ہاں جی، وہ تو بن بین کا معنی ہوا نا، سینے کی ہڈیوں یہ کیا. چار ہڈیاں اگر سینے کی جو اوپر والی پسلیاں ہیں وہ اتنے میں جتنے سینے ہیں اس کو کہتے ہیں. چونکہ ان پسلیوں کی وجہ سے پلورل آتا ہے ترائب، تو اس لیے ترائبا. اچھا، گرنے کی ہڈیاں اور کیا کیا جی، ریڑھ کی ہڈی. پہلے کیا ترا سلب کا کیا کیا ہے، ہڈیوں بیچ باپ کی اور
چھاتیوں مار کی.
یہ وضاحتی ترجمہ کیا جو کچھ ہماری تفسیروں میں ہے کہ ترائب سے مراد عورت کے سینے کی طرف اشارہ ہے اور سلب سے مراد باپ کی پیٹھ کی طرف اشارہ ہے. یہ اس طرح سے ماں اور باپ کا کیا عربی سے کچھ اس کے بارے میں آتا ہے، اللہ بہتر جانتا ہے کہ ماں اور باپ سے بچے کے اعضاء کون کون سے بنتے ہیں. حدیث میں آتا، اگر حدیث صحیح ہے تو پھر ہمارا ایمان ہے کہ وہ صحیح ہوگی کہ گوشت اور ہڈیاں وہ ماں کی طرف سے ہوتی ہے اور شاید بعض چیزیں جو ہیں وہ باپ کی طرف سے بنتی ہیں. کچھ بعید نہیں ہے لیکن ہم ابھی تک نہیں کہہ سکتے. ہم محتاج ہیں اس معاملے میں کہ ہم کہتے ہیں سائنس کیا کہتی ہے، سائنس اس معاملے میں کیا کہتی ہے، تو پھر ہم تعلیم حاصل ہو جاتی ہے تو اور بات. ویسے تو ہم ماننے کو تیار نہیں ہوتے کہ ماض حدیث کی وجہ سے مان لیں، لیکن جو ایماندار لوگ ہیں وہ تو ان کو تو یقین ہے کہ اگر حدیث صحیح ہے تو پھر ٹھیک ہے. حدیثوں میں ایسی چیزیں کتنی ناممکن کہی گئی ہیں اور ہمارے بزرگ لکھتے آئے ہیں. اور یہودیوں کے متعلق کس کو معلوم تھا کہ ان کا بھی دور عروج آئے گا، اور ہماری حدیثوں میں موجود
ہے یہ ہو گئے مردود ہو گئے سب کچھ وہ بھی کہتے تھے، لیکن وہ حدیثیں بھی تھیں کہ یہودیوں کا زور ہوگا تو ثابت ہو رہا ہے. اس طرح سے اور چیزیں. اور بعض لوگوں کا تو یہ سنا ہے، ایک شاید پڑھا تھا کہیں کو باخ نام یا ایسا ہی کوئی نام تھا، کوئی جرمن سکالر تھا، تو اس نے کہیں لکھا تھا کہ میں یہ سمجھتا تھا کہ محمد صلی اللہ علیہ وسلم کی باتیں وزڈم سے خالی نہیں ہوتی. تو اس نے کہیں لکھا تھا کہ میں نے یہ پڑھا کہ کتا اگر کسی برتن میں منہ ڈال جائے، یہ حدیث مشہور ہے، تو اس کو 7 دفعہ مٹی سے دھو دو. عام مٹی لو اور اس سے اس کو مانج کے 7 دفعہ دھو دو، پھر بے شک استعمال کر لو. تو اس آدمی نے یہ لکھا کہ میں نے مختلف جگہ کی مٹی لے کر اس پہ تجربے کیے تو دیکھا کہ مٹی میں کوئی اینٹی ریبک اجزاء ہوتے ہیں، یعنی یہ جو ہوتا ہے نا کتے کا باولا پان، ریبیز جسے کہتے ہیں، تو اس کو دور کرنے والے کچھ اینٹی ریبک چیزیں مٹی میں ہوتی ہیں. ایک جرمن نے صرف اس لیے غور کیا کہ محمد کی باتیں صلی اللہ علیہ وسلم کی ان میں کچھ دانائی ہوتی ہے. تو بہرحال حدیثوں میں اس کے بارے میں کچھ آیا ہے. تو ترائب ماں کی طرف، سلب باپ کی طرف، کیونکہ عربی میں یہ عام استعمال ہوتا ہے. جو حقیقی اولاد ہو کسی کی اس کو کہتے ہیں سلبی اولاد، حقیقی بیٹا بیٹی ہو تو اس کو سلبی کہتے ہیں، یعنی اس مرد کی حقیقی اولاد ہے. سلب کا تعلق، اب یہ ہم کوئی اناٹمی نہ پڑھے ہوئے ہیں اور فیزیالوجی اور نہ یہاں اس کی کوئی ضرورت ہے، یہ تو ان لوگوں کے بحث کرنے کی ہے سلب اور ترائب پہ. بلکہ ایک دفعہ کسی نے کوئی خاصا مضمون اس پہ لکھا تھا، کسی ڈاکٹر نے، مجھے یاد پڑتا ہے شاید ترجمان القرآن میں آیا تھا یا کچھ، اور اس نے کہا تھا قرآن نے جو کچھ کہا ہے ٹھیک کہا. بہرحال یہ چیز ایک الگ بحث طلب ہے. سلب سے مراد باپ کی پیٹھ ہے اور ترائب سے مراد ماں کے سینہ لیا گیا ہے. تو یہ دونوں کو جمع اس لیے کیا ہے کہ ماں باپ دونوں سے مل کے وہ چیز ادھر سے بھی نکلتی ہے ادھر سے بھی, اور اللہ کے قدرت سے پھر انسان کا آغاز ہوتا. اور یہ صرف ایک انسان میں نہیں, تمام حیوانات میں توالد و تناسل کا سلسلہ اسی طرح ہی ہوتا ہے. بلکہ توالد و تناسل کا سلسلہ تو خیر نباتات میں بھی ہے, لیکن ایک ہی طرح کا طریقہ کم از کم اینیمل ورلڈ میں تو یکساں نظر آتا ہے. انہ علی رجعہ لقادر, بے شک وہ اس کو لوٹانے پر پوری طرح قدرت رکھنے والا ہے. انہ ہو کی ضمیر اللہ تعالیٰ کے لیے ہے, انسان کے لیے نہیں ہے. علی رجعہ ہی کی ضمیر اللہ بندے کے لیے, وہ اس بندے کو لوٹا لینے پر, رجع یرجع لوٹنا لوٹا دینا دونوں معنی ہے, رجع ہی لوٹ جانا, رجع ہی اس کو لوٹا دینا, یہ اس لحاظ سے بھی کہ رجع یرجع یا رجع یرجع ہو مصدر تو رجع نہیں آئے گا, لیکن یہ تو وربی ایسا ہے جو لازم متعدی دونوں معنی دیتا ہے. اگر مجہول بھی ہوتا نا پھر بھی مصدر رجعون نہیں رہتا, لوٹان لوٹنا لوٹایا جانا پھر بھی رجعون نہیں رہتا, لیکن یہ تو فعل ہی لازم متعدی ہے, اس میں ویسے بھی ہم منع کر سکتے ہیں. وہ اس کے لوٹا دینے پر قادر ہے, مضالقہ ہے جو کہ البتہ اور تاکید کے معنی دیتا ہے کہ ضرور یا اچھی طرح قدرت رکھنے والا ہے, قادر ان تو اسم فاعل ہے. تو اللہ تعالیٰ اس بندے کو لوٹانے پر یعنی اس کو پھر دوبارہ زندگی دینے پر قادر ہے, پھر مرنے کے بعد, یہ مراد ہے. اس میں شاید کوئی دقت نہیں ہوگی ترجمے میں. کیا رجعہ الہ تو یہاں نہیں آیا, رجعہ الیہ یہ تو نہیں, الیہ کو تو تفسیری وضاحت کر لی, اپنی طرف لوٹانے پر قادر ہے یہ. ہاں جی, بہرحال قادر تو لام کی وجہ سے کیا, ضرور قادر ہے, بہرحال قادر ہے جو لام لگی ہے اس پر. دوبارہ زندگی دینا سازہ رج, رج ان کا میں نے تو لوٹانا یا لوٹنا ہے, تو وہ وضاحتی ترجمہ ہے, مراد یہی ہے دوبارہ زندگی. پھیر لا سکتا ہے, وہی پھیرنا, پھیر لا سکتا ہے وہ قادر کا ترجمہ, سکنا کے ساتھ کر لیا نا. دوبارہ لوٹانے پر, یہ دوبارہ کا لفظ علی رجعہ الثانی نہیں کہا, لیکن دوبارہ سے مراد یہاں یہی ہے زندگی, اس لیے دوبارہ کا لفظ لگا ہے, ورنہ عربی عبارت میں دوبارہ کوئی نہیں ہے لفظ. جی,
دوبارہ پیدا کرنے پر,
یہ دوبارہ کا لفظ وضاحتی ہے عربی عبارت, کیونکہ رجعون میں دوبارہ کا معنی ہو سکتا ہے, لوٹنے میں دوبارہ کی سینس تو ہے نا, ونس اگین کی سینس لوٹنے میں آتی ہے, اس لیے انہوں نے دوبارہ, اور مردہ سے زندہ جنہوں نے کیا وہ مراد بنا یہی ہے, کہ اور لوٹانا کون سا ہے, وہ اس کو لوٹانے پر یعنی دوبارہ مردے کو زندہ کرنے پر بڑی قدرت رکھنے والا ہے. یوم تبل السرائر, جس دن کے بھید کھول دیے جائیں گے, لفظی معنی ہے ابلا یبلی ابلا ان, کسی کو پرکھنا خوب تجربے کے ساتھ, اصل معنی اس کا پرکھنے کا ہے, پرکھنا اور کھرا کھوٹا الگ کر دینا, یہ ابلا یبلی ابلا ان کا بھی یہ معنی ہے. قرآن کریم میں آتا ہے ولی یبلی المؤمنین منہ بلا ان حسنا, تاکہ مومنوں کوئی آزمائش کرے اور انہیں کھرا کھوٹے کو الگ کر دے. تو ابلا یبلی کے معنی پرکھنا ہوتا ہے بائی ایکسپیریمنٹ, یوں پھر پرکھنے کا معنی ہے کہ اس کو کھول کے خوب ظاہر کرنا, الٹ پلٹ کے دیکھنا. اس طرح سے یہ فعل مجہول ہے بلا یبلو سے باب افعال کا, تب لا چونکہ آگے نائب فاعل آیا سرائر, صیغہ فعل کا مؤنث کا آیا ہے, سمجھ رہے ہو, اور سرائر کا واحد ہے سریرتن, اور سریرہ اور سرن کا معنی ایک ہی ہے, صرف یہ ہے کہ سرن کی جمع بناتے ہیں اسرار, اور سریرتن ہو تو اس کی جمع ہوتی ہے سرائے رو, غیر منصرف جمع, माना एक ही है, शरीरत उनमें ने भी भेद राज अंदर छुपी हुई चीज वो ही माना सिर उनका है। जिस दिन के सारे राज परखने के लिए बाहर निकाल दिए जाएंगे, बनता तो तर्जमा यूं है, या बाहर निकाल दिए जाएंगे, खोल के रख दिए जाएंगे, ये मायना है। यानी तो जहारों जाहिर कर दिए जाएंगे, या कुछ ये नहीं लफ्ज लगाया तुबला, परखने और जांचने की, चूंकि इसमें सेंस है तो बाहर निकाल के जांचे जाएंगे कि क्या था अंदर छुपा हुआ। अब देखिए तर्जमा, जांच पड़ताल होगी, पोशीदा असरार की जांच पड़ताल की जाएगी, तुबला का वही तर्जमा किया है, जांच पड़ताल जांचे जाएंगे। फेल देखिए मजहूल, लोगों के राज ये तशरीह तर्जमा है, असरायर के मैंने तो है भेद और राज, साजार मुराद है लोगों के भेद ही, तो वो तशरीह तर्जमा है। और क्या सीने जांचे जाएंगे, सीनों में छुपे भेद, ये तो सरायर का तर्जमा हुआ ना, शरीर के मैंने ही है सीने में छुपा हुआ भेद, सीना जुबान में बोला जाता है कि भेद छुपाने की जगह, वैसे असल रिकॉर्ड कहाँ रहता है वो तो और बात है, अरबों के यूसेज में यह आता है फलां बात जी सीने में छुपी हुई है। आजमाई जाएंगी क्या छुपी बातें सरायर, ठीक है, राज छुपी बातें, सीने में छुपी बातें, इंसान के राज, दरअसल तो माना है छुपी हुई चीजें, फिर इंसान के और सीने में वो वजाहत के लिए कर लिया तर्जमा, वो जाहिर होंगे और जांचे जाएंगे बाहर निकाल, टू नो बाई एक्सपेरिमेंट के मायने में आता है अबला युबली, किसी चीज को तजर्बे से फिर जानना कि ये क्या है। फमा लहू मिन कुव्वतिन वला नासिर, पस नहीं है, जुमला तो इस्मिया है और तर्जमा होना चाहिए नहीं है, आम जुमला इस्मिया का तर्जमा हम है हूं से करते हैं, लेकिन यहां चूंकि क्यामत की बात हो रही है, यौमा वो जर्फ आया था, और याद रखिए कि वो उसको उस दिन वापस लौटाने पर कादर है जिस दिन सारे राज परखे जाएंगे, ये यौमा उसके रजा के साथ इसका ताल्लुक था, जर्फ उसका है, यानी लौटाने पर कादर है उस दिन जबकि सारे राज जाहिर होंगे, यौम की जर्फियत रजो उनके बादशाह है, ताल्लुक है। फमा लहू मिन कुव्वत वला नासिर, पस नहीं होगा, मा नाफिया है उसके लिए, यानी उसका मिन कुव्वत, किसी किस्म की कुव्वत, कुव्वत में से कुछ, असल तर्जमा बनता है किसी कुव्वत में से, वला नासिरिन और ना मददगार में से, नासिरिन भी मिन की वजह से मजरूर हुआ है, नहीं होगा उसके लिए कुव्वत में से कुछ और ना ही मददगार में से कुछ, क्योंकि नासिरिन मजरूर है, यह असल में था लहू के बाद मुब्तदा मुअख्खर था और यह रफा में था, फिक्रा यू बढ़ता है मा लहू कुव्वतुम वला नासिरुन, रफा में होना चाहिए था मा लहू, जैसे कहें ली किताब उन, ये तो फिक्रा पढ़ा है, मेरी एक किताब है, नहीं पढ़ा, इस तरह से लहू सदीकुन क्या माना होगा, लहू सदीकुन उसका एक दोस्त है, के लिए क्या होता है, इतनी भी नहीं दिमाग में बात, उसके लिए दोस्त है, वो को गुड़िया है जो उसको देनी है, काके के मन में लामजेर ले इस्तेमाल होता है, तो नहीं होगा उसका कोई, उसकी कोई कुव्वत और मददगार, था रफा में। ग्रामर वाले कहेंगे कि यहां मिन लगने से माना में नकरे को मजीद नकरा कर दिया है, लेकिन महलन रफा में है, मिन कुव्वत वला नासिर महलन यहां रफा में है, क्योंकि असल फिक्रा था फमा लहू कुव्वत वला नासिर, नहीं होगी उसकी कोई ताकत और ना कोई मददगार, मिन लगने से ये अव्वल तो कुव्वत और नासिर खुद नकरा है, कुछ कुव्वत कोई नासिर, फिर उस पर लगा मिन, तो तर्जमा हो जाएगा किसी किस्म की, किसी किस्म की कोई कुव्वत, किसी किस्म का कोई मददगार, नासिर मैंने मददगार, नहीं होगा उसके लिए कोई कुव्वत और कोई किसी किस्म का मददगार, ना कोई ताकत होगी ना कोई मददगार होगा, ना खुद अपने लिए कुछ कर सकेगा ना दूसरा कोई उसके लिए कर सकेगा। कुव्वत और नासर को जमा करने से यही माना हुआ कि वो खुद भी बेबस होगा और दूसरे उसके कोई मदद करने वाले भी बेबस होंगे, दोनों ही की नफी कर दी। अब बोलो,
ये उस वक्त इंसान के पास ना खुद अपना कोई जोर होगा और ना कोई उसकी मदद करने वाला होगा।
देखिए, उस वक्त का तर्जमा यौमा की वजह से किया है, जिस दिन भेद खोले जाएंगे, सामने उलट दिया जाएगा पड़ताल के लिए माल, तो इसलिए उस वक्त उस दिन का तर्जमा तो यूं करना पड़ा, वरना फमालहू में कोई हीन-ए-ज़िन यौम-ए-ज़िन का लफ्ज नहीं आया। अच्छा, ना तो उसका
इंसान के पास ना खुद अपना कोई जोर।
देखिए, अपना जोर दो चीजें है ना, या तो अपने जोर पे करें या दूसरे की मदद, तो इसलिए ये जोर की बजाय अपना जोर तर्जमा इसलिए किया कि आगे नासिर का जिक्र है, ना तो अपना जोर होगा और ना
कोई उसकी मदद कर,
ना कोई दूसरे का जोर उसके काम आएगा, तो इस वजह से अपना जोर का तर्जमा ना कुव्वत होगी ना मदद, सादा तर्जमा है ना ये कि ना उसका अपना कोई जोर चलेगा ना किसी दूसरे का चलेगा मददगार का। बचाव की कुव्वत, ये भी वजाहती तर्जमा है, यहाँ तो लफ्ज नहीं ना, लेकिन यहाँ मुराद यही है बचाव की कुव्वत कोई नहीं होगी,
तो कुछ ना होगा उसका, उसको जोर ना कोई मदद करने वाला,
तो जोर और वो तो बस ठीक है, बचाव की कुव्वत ये वजाहती तर्जमा है, अपना कुव्वत और अपनी जोर ये भी वजाहती तर्जमा है, बाकी लफ्ज तो सिंपल है। वस्समा इज़ात रजअ, और कसम है आसमान की जो ज़ात रजअ है, वाव कसमिया है, वस्समा कसम है आसमान की, और कुरान की कस्मों के बारे में यही आता है कि आसमान शाहिद है इस बात पर जो आगे हकीकत बयान हो रही है, इन मानों में कस्में होती हैं। ज़ातिर रजा, रजा यरजो का ही मस्दर है, और उसके मैंने लौटना होते हैं, और अरबी में जहां बारिश के लिए बीसियों लफ्ज हैं उनमें से एक रजउन और औबुन भी है, आब या उबो के मैंने भी लौटना ही होता है, मतर को, मतर तो आम लफ्ज है ना बारिश के लिए, लेकिन अरबी में बारिश के लिए बेशुमार लफ्ज हैं, बाज तो बारिश की कैफियत पर वो मुख्तलिफ लफ्ज दलालत करते हैं, जोर की थी, पतली थी, कभी होने वाली कभी ना होने वाली वगैरह, उसकी जो कैफियत है कि मूसलाधार है या नहीं, वो बाज लफ्ज तो उसको जाहिर करते हैं, और बाज लफ्ज वैसे उसके लिए उसकी ओरिजिन और कैफियत के बिना पर उसके लिए हो गए, उनमें से ये दो लफ्ज हैं, औब आब या उब औबन लौटना, और रजा या अर्जो रुजुअन या रजन लौटना, तो बारिश को रजउन और औबन भी कहते हैं, ये बारिश के लिए ही लफ्ज है, मतर ही का माना देता है, और वो कहते हैं कि औब और रजउन बारिश को इसलिए कहते हैं कि ये फिर लौट के आती है, या तो इन मानों में लौट के कि बस होती रहती है आज हुई फिर कुछ अरसे के बाद हो गई, या पता नहीं उन्होंने ये सोचा हो कि बारिश ही का पानी फिर ऊपर जाता है फिर बरसता है, तो ये एक हाइड्रोलिक एक साइकिल सा है पानी का, वैसे अगर देखा जाए जोग्राफी के नुक्ता नज़र से तो वो यही है कि पानी बुखारात बन के ऊपर उठता है फिर नीचे आता है कुछ ज़मीन में जज़ब हो जाता है, और फिर ये एक साइकिल चलता ही रहता है, ऊपर से पानी नीचे, नीचे से ऊपर फिर नीचे, इन मानों में रजउन और औबन अगर अरबी में कहा गया हो तो ये भी हो सकता है। बहरहाल रजउन का मायना यहाँ सीधा बारिश है, और बस तफसीरों में इसमें औब के शेर भी लाए हैं कि बारिश को औब भी कहा गया है, उसका मैंने भी लौट नहीं होता है, तो वह समाय ज़ात रजा का तर्जमा बनता है कसम है आसमान की जो बारिश वाला है या बारिश लाने वाला है, यही किया है
बरसाने वाला
चलिए बेकद बारिश वाला बरसाने वाला बारिश वाले की, और कोई तर्जमा किया है, चक्कर बांधने वाला है, नहीं चक्कर मारता तो है लेकिन ये रजा उनका मैंने नहीं है, अरबी के लफ्ज में रजा उनका मैंने मतर कही है, बारिश कही है, आसमान का चक्कर के वो उल्टा चलता है और वो तो और बात है,
कसम आसमान की जो बीना बरसाता है,
जो वो तेरा बेड़ा ठेल मीना बरसाता है, तो फिर कहो मीना बरसाती है, वो मी को कर पढ़ रहे हो मीना, ये तो तुम्हें तीसरी जमात ने ना भेज दे, कहां से आ गए तुम, मीना बरसाता पता नहीं मी बरसाता है जी, हाँ मीना को मी को मीना पढ़ रहे हैं। अच्छा चलिए, अच्छा है, इस तरह से पता तो चलता है ना कि कहाँ खड़े हैं। हाँ जी, और कोई? तो आसमान बारिश बरसाता है किया है, यहां कोई बरसाता का लफ्ज नहीं है, कोई फेल नहीं इस्तेमाल हुआ, फेल तो नहीं, नहीं कसम है आसमान बारिश वाले की, जाते जाते मजरूर क्यों हुआ है, जातो जाता जाते पड़ा है ना, तो ये जाते क्यों आया है यार, ये भी नहीं बता सकते, और नलायको आसमान की सिफत है, या कहिए कि उसकी खबर है, और आसमान मुन्नस है, और यहां खबर नहीं हो सकता, खबर होता तो जातो होता, ये तो सिफत है, तो वसमाय क्यों मजरूर है, वाव कस्मिया की वजह से, वाव कस्मिया की वजह से वो मजरूर है, तो साफ जाहिर है उसकी सिफत भी मजरूर है, खबर नहीं हो सकती, खबर होती तो तब वसमाओ जात और रज है, फिर तर्जमा हो जाता और आसमान बारिश वाला है, फिर वह ये हो जाता, फिर वो वाव कस्मिया ना होती, यही फिक्रा अगर हम यूं पढ़े ना वसमाओ जात और रज है तो तर्जमा बन जाएगा और आसमान है बारिश वाला, फिर जुमला यूं बन जाता। अब माना है कसम है आसमान की बारिश वाले की, कसम है आसमान बारिश वाले की, आप चाहें तो जो से तर्जमा कर लें, कसम है आसमान की जो बारिश वाला है, यानी उससे बारिश आती है, वल्लर्द जात सदगे, ये भी वाव कसमिया है, और कसम है जमीन की जो के जात सदगे है, उसी तरह से अल अर्द के लिए जात सदगे मजरूर सिफत आई है, सदउन सदा यसदाओ के मैंने फट जाना भी होता है, सुदया के मैंने सिर में दर्द होना, मजहूल फेल आपने पढ़ा है, सुदया वो भी ऐसा सरदर्द के मालूम हो सर फटा जा रहा है, उसको कहते हैं सुदा तिब की जुबान में, सख्त सरदर्द, तो जात सदा सदा का वर्ब कुरान करीम में इस्तेमाल हुआ है, लौ अनज़लना हाज़ल कुरआन अला जबलिन लरअयतहु ख़ाशिअन मुतसद्दिअन मिन ख़शयतिल्लाह, तसद्दअ यतसद्दअ का मैंने फट जाना बाब तफ़ाउल में भी, और सदा यसदअ का मैंने भी फट जाना ही होता है, तो फट जाने वाली कसम है जमीन की, फट जाने वाली की, ये बनता है लफ्जी तर्जमा, फट जाना से मुराद यहां उसका है पौधों और नबातात के उगने के लिए जिस तरह वो फटती है, ये नहीं है कि उसमें कोई बड़े वैसे फिशर हो, और वो तो जलजले में फटती है और तरह का फटना भी होता है, यहां सदा उनका मैना उसका नबातात के उगाने के लिए फटना, ये भी अल्लाह ने जमीन में खासियत रखी है, मुख्तलिफ जमीनों में मुख्तलिफ दर्जे में है ये, तो क्या तर्जमा
की फट जाने वाली,
और कसम है जमीन की जो
नबातात
उगते वक्त फट जाने वाली है, तो गोया के नबातात उगते वक्त ये वजाहती फिक्र ऐड करना पड़ा फ्रेम, हाँ जमीन फटने वाली की, हाँ जी
दरार खाने वाली की,
दरार पड़ना दरार खाना सदौन का तर्जमा हो सकता है, दरार पड़ना फट जाने वाली, फट जाना ज्यादा आम तर्जमा है, सदा दरार पड़ना ये भी उसकी एक सूरत हो सकती है, और इन्होंने क्या किया है, अब देखिए जो पौधा उगते वक्त फट जाती है, देखिए ये वजाती तर्जमा है, ना इसमें पौधा उगने के लिए कोई लफ्ज है और ना ही वर्ब है, वरना होता वस्समा अल्लती तस्दाउ, यूं होता आसमान जो के फट जाता है, यहां तो आजाद सद है फट जाने वाली, तो तर्जमा तो वही है, कसम है जमीन की जो फट जाने वाली है, कसम है फट जाने वाली जमीन की, इतना है लफ्जी तर्जमा, अब फट जाना पौधे के उगते वक्त वगैरह वो वजाहत के लिए करना पड़ा कि इससे मुराद कौन सा फटना है, तो ये दोनों कस्में खाई हैं, और आसमान کی بارش اور زمین سے نباتات کا اگنا، یہ خود وہ عجیب و غریب فنامنا ہے جو ہم دیکھتے تو شب و روز ہے لیکن غور نہیں کرتے. ورنہ اسی جو یہ نیچرل فنامنا ہیں، یہی اگنا کرنا پیدا ہونا، اسی کو جب مرتب شکل میں سارے نتائج کو کیا تو جناب کہیں باٹنی بن گئی، کہیں زوالوجی بن گئی، علم بن گیا. یعنی غور و فکر کرتے کرتے نتائج نکالے، ان کو ذرا منظم اور مرتب شکل میں کیا، قواعد بنائے، تو پھر یہ علوم بن گئے ہیں. کیا ہے باٹنی زوالوجی؟ اسی زمین سے جو چیزیں اگتی ہیں اور جس طرح سے زمین ان کو اگاتی ہے اسی پر غور و فکر. تو انسانی کاوشیں علوم کو وجود میں، نیچرل سائنس سب کی یہی بات ہے. انہو لقول فصل، باقی چیزوں کو جانے دو، یہ جو اگنے اور بارش والا سلسلہ اسی پر غور کرو تو تمہیں معلوم ہو جائے گا کہ یہ تو قول فصل ہے. یا مجھے افسوس ہے کہ من لایا نہیں، پرویز نے بڑا اچھا ترجمہ کیا تھا، قول فصل وما ہو بالحزل، حزل کا ترجمہ خاص طور پر وہ کچھ اچھا لفظ لایا تھا. انہو لقول فصل، فصل کے معنی فصل یفس سلو، جدا کرنا، جدا ہونا بھی ہوتا ہے. ولما فصل تالوت بالجنود، جب تالوت جدا ہوا، سورہ یوسف میں آتا ہے ولما فصلت العیر قال لهم ابوهم انی لاجد ریح یوسف لولا ان تفندون، کہ جب قافلہ روانہ ہوا مصر سے تو یعقوب علیہ السلام نے بیٹوں سے یہ کہا. تو فصل یفصل کے معنی ہوتے ہیں جدا ہونا، اور جدا کرنا بھی اس کا معنی ہوتا ہے. پھر فصل کے معنی اس کا مصدر ہے جدائی، وصل کے مقابلے پر لفظ ہے وصل، فصل ملانا اور جدا کرنا، ملنا اور جدا ہونا. وصل یصل ملنا ملانا، اور فصل یفصل جدا ہونا جدا کرنا. تو فصل کے معنی بالکل الگ کیا ہوا، اور ان معنوں میں قول فصل، یہاں فصل ایک طرح کے فاصل کے معنوں میں آیا ہے، جدا کر دینے والی بات، اور پھر فیصلہ کا لفظ بھی اسی سے نکلا ہے، یعنی فیصلہ کر دینے والی بات ہے. قول فصل صفت موصوف ہے، وہ بات جو بالکل دو چیزوں کو جدا جدا کر دے. قول فیصل اردو میں بھی استعمال ہوتا ہے، قول فیصل جچی تلی بات، قول فصل یہ بہت اچھا اردو ترجمہ ہے، جچی تلی بات جو بالکل واضح کر دے دو چیزوں کے درمیان فرق کو.
فیصلہ کر دینے والا،
فصل بمعنى فاصل، دو ٹوک بھی اچھا ترجمہ ہے. فیصلہ کر دینے والا دو ٹوک بات ہے، جچی تلی بات ہے دو ٹوک، یہ دو ٹوک اردو محاورہ ہے، دو ٹوک بات، یعنی بس نہ اب ادھر نہ ادھر. تو یہ اور انہو کی ضمیر یہاں قرآن کریم کے لیے ہے، یہ قرآن کریم دو ٹوک بات ہے، کلیئر لفظوں میں، صاف لفظوں میں بات کر رہا ہے، اور اس کی جو بات ہے وہ ہے بھی دو ٹوک، طے شدہ ہے. وما ہو بالحزل، اور وہ حزل نہیں ہے. حزل ہنسی مذاق اور غیر سنجیدہ بات کو کہتے ہیں. حزل فضول بات کے لیے بھی اردو میں استعمال ہوتا ہے، حزلیات شعروں کی وہ قسمیں جس میں یوں ہی یکڑ بازی کی گئی ہو انہیں حزلیات کہتے ہیں. حزل یا حزل کے معنی دبلا پتلا ہونا بھی ہوتا ہے، محزول کے معنی بالکل لاغر اور دبلا پتلا بھی ہوتا ہے، لیکن ایک معنی حزل کا ہے سنجیدہ کے مقابلے پر، غیر سنجیدہ. غالباً پرویز نے اس کے لیے مجذوب کی بڑھ لفظ استعمال کیا ہے، دیوانے کی بات یا مجذوب کی بڑھ، اردو میں محاورے میں چل جاتا ہے حزل، یعنی جو سنجیدہ نہیں ہے بات، تو بےہودہ حزل، بےہودہ بات. بےہودہ میں ایک بدتمیزی کی سینس ہے، حزل میں سینس ہے غیر سنجیدہ. ہمارے ہاں نکاح میں ایک مسئلہ بیان کیا جاتا ہے کہ نکاح اور طلاق میں جد و حزل برابر ہے، اس سے آپ میں نہ سمجھ سکے شاید. جد و حزل، جد کے معنی ہوتے ہیں سنجیدہ ہونا، پکا ذہن میں کوئی بات ہونا، ٹو بی سیریس، اور حزل کے معنی ہے ٹو بی ناٹ ٹو بی سیریس، ان سیریس ہونا، یعنی نکاح اور طلاق سنجیدگی سے منہ سے نکلے تو اور یوں ہی وہاں عموماً ہمارے فقہ میں کرتے ہیں مذاق کے طور پر ہی منہ سے نکل جائے, سنجیدہ نہیں تھا آدمی اس کے کہنے میں, لیکن اگر وہ کسی کو کہے کہ میں اپنی بیٹی کی تیرے ساتھ شادی کرتا ہوں اور وہ کہہ دے ٹھیک ہے تو اب یہ مذاق مذاق میں بھی کیا تو نکاح پکا ہو گیا. اسی طرح سے طلاق میں بھی مزاحن بھی یوں ہی منہ سے نکل گیا, سیریسلی نہیں سوچ رہا تھا تو بھی طلاق واقع ہوگی. میں نے یہ مسئلے کو تو جیسا ہے وہ تو الگ بات ہے, میں نے بیان کیا کہ جد اور ہزل کے معنوں میں فرق سمجھے. جد کے میں نے سیریسلی بات کرنا, ہزل کے میں نے بالکل سیریس ہے ہی نہیں. اب سیریس نہ ہونے میں بےہودہ بھی ہو سکتا ہے, مذاق بھی ہو سکتا ہے, سب کچھ ہو سکتا ہے. تو یہ قرآن کریم قول ہزل نہیں ہے, ماں کے خبر پر بے لگا ہے, اس کو ماں الحجازیہ اسی لیے کہتے ہیں, یہ اہل حجاز کا استعمال تھا, ورنہ یوں بھی ہو سکتا تھا وما ہوا حزلن یا الحزلا, خبر تو یوں بھی ہو سکتی تھی. وہ حزل نہیں ہے, بےہودہ بات, بےہودہ بمانہ بغیر سوچی سمجھی ہوئی کے معنوں میں بےہودہ ہے. ہم عام طور پر بےہودہ ویسے گالی وغیرہ اور اس ناشائستہ کے لیے بھی استعمال کرتے ہیں نا, یعنی نہ سوچی سمجھی ہوئی بات, ان معنوں میں حزل نہیں ہے. ہاں اور وہ ہنسی مذاق ہوئی جو نکاح میں استعمال ہوتا ہے نا, کہ سیریسلی کریں یا ہنسی مذاق میں کہیں, کیونکہ وہاں لفظ یہی استعمال ہوتا ہے حزل, ہنسی مذاق, تو یہ کوئی ہنسی مذاق کی چیز نہیں ہے. یہ فرمان ہنسی میں ٹالنے کے لائق نہیں ہے. چلیے یہ بھی ایک وضاحت, بات ہوئی ہنسی والی آئی, کہ یوں ہی ہنسی میں ٹال دینے والی بات نہیں ہے. اٹ از ٹو بی ٹیکن سیریسلی, ان معنوں میں ہے. یہ کر لیا انہوں نے, کیا کیا ہنسی مذاق. تو ہنسی مذاق ترجمہ کیا ہے کہ یہ جد کے مقابلے کا لفظ ہے. جد میں نے ہوتا ہے سنجیدہ ہونا, پکا ہونا, اور ہزل میں نے سنجیدہ نہ ہونا, اس لیے ہنسی مذاق بھی کہہ سکتے ہیں. ہنسی مذاق کے علاوہ اور کیا ترجمہ کیا تھا؟ بے فائدہ بہت زیادہ ہنسی مذاق کی چیز. اور وہ انہوں نے جو کیا مجذوب کی بڑھ اور دیوانے کی بڑھ, وہ بھی ترجمہ ایک طرح کا تصریح ہو سکتا ہے. انہم یقیدون قیدن, بے شک وہ تدبیریں کرتے پھرتے ہیں. انہم, ہم کی ضمیر کافروں یا منکروں کے لیے ہے. قاد یقیدو, کاف یہ دال سے قاد یقیدو میں نے خفیہ تدبیر کرنا, بلکہ تدبیر کرنا, مکر کرنا کا معنی بھی آتا ہے اس کا. اور قیدن مفعول مطلق ہے, نصب ہے. انہم یقیدون قیدن, وہ کرتے پھرتے ہیں تدبیریں. و عقید و قیدن, اور میں کرتا ہوں, عقید و قاد یقید سے متکلم کا صیغہ ہے. عقید و میں کرتا ہوں تدبیر, قیدن یہاں بھی, یہ دونوں جگہ قیدن مفعول مطلق آیا ہے. مفعول مطلق میں ایک زور کا معنی ہوتا ہے, وہ میں اپنی تدبیروں پہ زور لگا رہا ہے اور میں بھی کر رہا ہوں. مفعول مطلق کی وجہ سے خوب کوشش سے کوئی کام کرنے کی سینس ہوتی ہے. اب دیکھیں انہوں نے ترجمے میں کچھ چالیں چل رہے ہیں, یہ تو قیدن کے نقرہ انہوں نے یوں کر لیا کہ گویا مفعول بھی بنا لیا, الگ مفعول مطلق ہے. اچھا, کچھ چالیں چل رہے ہیں, میں بھی ایک چال, ادھر کچھ چالیں, ادھر ایک چال, دونوں جگہ مفعول مطلق ہے لیکن جمع کی وجہ سے.
البتہ وہ لگے ہیں ایک داؤ کرنے میں اور میں لگا ہوں ایک داؤ کرنے.
ہاں, ایک داؤ قیدن دونوں جگہ آیا ہے نا, وہ ایک داؤ کر رہے ہیں, میں بھی ایک داؤ کر رہا ہوں, یہ لفظ سے زیادہ قریب ہے ترجمہ, کہ وہ اپنی تدبیروں میں لگے ہوئے ہیں. وہ سینس ہے کہ وہ سارے اپنی اپنی تدبیروں میں جمع کے لحاظ سے, ورنہ جہاں تک قیدن مفعول مطلق کا تعلق ہے اس کے لحاظ سے تو یہ. ہاں, خفیہ طریقے سے داؤ پیچ, وہ قاعدہ یقیدوں میں خفیہ تدبیر کرنا, اور میں نے بھی اپنے
تدبیر جاری کر دی,
جاری کر دیے قاعدہ یقیدوں جاری کرنا.
ہاں جی, بے شک وہ طرح طرح کی تدبیریں کرتے ہیں اور میں بھی ایک تدبیر کرتا ہوں.
اب یہ طرح طرح کی تدبیریں شاید انہم کے پلورل کی وجہ سے کیا ترجمہ, کہ وہ سارے مل کے ایک تدبیر نہیں کر رہے, وہ اپنی اپنی تدبیر میں لگے ہیں. کیونکہ انہم میں وہ جو اسم آیا پلورل, اس وجہ سے دیکھیں غور کیا کیجیے کہ اس نے یہ ترجمہ کیوں کیا ہے. تدبیریں کیوں کیا ہے؟ یہاں تو کوئی قید کی تو جمع نہیں ہے، دونوں جگہ قید واحد آیا، اور قید مفعول بھی ہی نہیں ہے، قید مفعول مطلق ہے یہاں. تو چونکہ وہ کسی ایک تدبیر میں نہیں لگے ہوئے، سازارہ ہر ایک اپنی اپنی تدبیر کر رہا ہے، اس لیے ان کے لیے تو کیا کہ وہ اپنی تدبیروں میں لگے ہوئے ہیں، اور عقید و قیدہ میں اپنی تدبیر میں لگاؤں، یہاں واحد کر دیا ہے. ترجمے میں کوئی فرق نہیں ہے اس سے، جمع کی وجہ سے اردو میں یوں ترجمہ کرنا پڑا ہے. فَمَحِلِ الْكَافِرِينَ أَمْحِلْهُمْ رُوَيْدًا. یہاں میم ہے لام مادہ سے دو ورب آ گئے ہیں، محلا یم حلو کہ میں نہیں ہوتے ہیں ٹھہرنا رک جانا، محلن یا کیا پڑا ہے وہ شعر، محلن فاطمہ تو بعد حاضر تدللی، عمر بن کلثوم کے شاید قصیدے میں اور آپ کے عربی میں بھی آیا تھا، محلن یا فاطمو، فاطمو بلکہ ترخیم آئی ہے بعد حاضر تدللی. تو محل کے معنی بھی رکنا ٹھہرنا ہوتا ہے. اس سے باب تفعیل میں محلا یمہلو تمہیلن کے معنی ہوتے ہیں مہلت دینا، خود مہلت اردو میں استعمال ہوتا ہے جو اسی مادے سے نکلا ہوا خالص عربی لفظ ہے، مہلت میم لام سے. محلا یمہلو تمہیلن کسی کو مہلت دینا، اور باب افعال سے بھی یہی معنی آتا ہے، امحلا یمہلو امحالن مہلت دینا. اب یہاں دو ورب ایک ہی معنی والے آئے ہیں، فمہل الکافرین تو مہلت دے کافروں کو، امہل ہم ان کو مہلت دے، یہی ترجمہ بنا، دونوں طرف مہلت دے. تو یہ تکرار تاکید کے لیے ہے، دوبارہ جیسے کسی کو کہا گیا ٹھہر جا ذرا صبر، جیسے اسی لفظ کو دوسری دفعہ ریپیٹ بھی کیا جا سکتا ہے. فمہل الکافرین تو کافروں کو مہلت دے، واحد مخاطب کے صیغے میں فعل امر ہے، امہل تو مہلت دے وہ بھی اسی طرح کا فعل ہے، ہم ان کو. اب آگے لفظ ہے رویدن، وہ دو دفعہ جو ریپیٹ ہوا ہے وہ تو نبی کریم صلی اللہ علیہ وسلم کو گویا کہ صبر کی تلقین کے لیے ہے، ٹھہر جاؤ صبر کرو، اس معنوں میں ایک ہی لفظ دو دفعہ ریپیٹ ہوا ہے، تاکید لفظی سمجھ لیجئے، اسی لفظ کو دوبارہ ریپیٹ کرے تو اس کو تاکید لفظی کہتے ہیں نا، وہی لفظ دوبارہ ریپیٹ کر دے، تاکید کی ایک صورت یہ بھی ہوتی ہے. رویدن، روید ایک تو آپ نے پڑھا ہے رویدہ، اسم الفعل ہوتا ہے جس کے معنی ہوتے ہیں ٹھہر جا صبر کر، رک جا کے معنی میں ہوتا ہے رویدہ. یہ اس کہانی میں بھی آپ نے پڑھا ہے، وہ بوڑھے والی کہانی میں بھی رویدہ وغیرہ، یہ اسم الفعل ہے بمانہ صبر کر، محل کے معنوں میں ہی آتا ہے. لیکن وہ روایت جو اسم فعل ہوتا ہے وہ زبر پر مبنی ہوتا ہے، اور فعل امر کے معنی ایک طرح کے دیتا ہے. یہ تو آیا ہے روایت دان باقاعدہ مورب ہے، یہ وہ تو نہیں ہے. بات یہ ہے کہ رے واو دال مادہ سے مختلف فعل استعمال ہوتے ہیں، ایک تو آپ نے پڑھا ہے ارادہ یریدو، اسی باب سے بنتا ہے، اسی مادے سے بنتا ہے ارادہ یریدو، اروادہ یورویدو ہی ہوتا ہے. پھر راوادہ یوراویدو، داؤ لگانا، راوادت ہو، وراوادت ہلتی ہو فی بیتہا عن نفسہ، اس عورت نے اپنا چکر چلایا. تو راوادہ یوراویدو کسی کو بہکانا کے معنوں میں بھی آتا ہے، باب مفعلہ سے قرآن میں استعمال ہوا ہے. ایک عجیب بات ہے کہ اس سے باب افعال سے فعل تو بنتا ہے ارادہ یرید، لیکن اسی سے باب افعال میں ہی ارودہ یورویدو بھی استعمال ہوتا ہے، ارودہ یورویدو اروادت، اور اس کے معنی ہوتا ہے آہستہ آہستہ چلنا، جلدی نہ کرنا، اروادہ یورویدو اروادن. یہ ایک لحاظ سے بڑا عجیب فعل ہے کہ وہی اروادہ ارادو یریدو بن جاتا ہے تو اس کو من ہو جاتا ہے ارادہ کرنا، اور اصلی شکل میں بھی استعمال کر لیتے ہیں. جیسے آپ نے ایک تو ہم نے استثناء تو پڑھے ہیں، مثلا استصوابا، استصابا نہیں پڑھتے، یہ ایک استثناء ہے، ورنہ استجوابا استجابا بنتا ہے، استغواسا استغاسا بنتا ہے، वो अलिफ में बदलते हैं, लेकिन इस्तस वाबा को इस्तसाबा नहीं कहते। तो वो तो एक वर्ब हुआ ना एक्सेप्शन। इसमें अजीब बात है कि वही बाब फाल अरादा युरीदु भी इस्तेमाल होता है और उसी मादे से अरवादा युर्वेदु भी इस्तेमाल होता है। अरादा युरीदु मन होता है इरादा करना, और अरवादा युर्वेदु इरवादन का मन होता है अरवादा फिसरे बहुत आहिस्ता चला, यूं इस्तेमाल होता है। नावी कहते हैं कि ये जो रुवैदन है ये उस इरवाद की तस्गीर बनी है, और ये भी जरा कायदे से हटके, क्योंकि इरवाद फुएल के वजन पे बनती तो है तस्गीर, वो बनती तो है रुवैदन, लेकिन इरवाद से ये बनाना अजीब लगता है कि वो तो अलिफ कहाँ गया, वो उसको उड़ा दिया। वो जो तरखीम आपने पढ़ी है ना कि बाज़ दफ़ा कोई लफ्ज ही उड़ा देते हैं और फातिमा को फातिमो कह देते हैं, तो वो कहते हैं कि इसमें तस्गीर भी हुई है तरखीम भी हुई है। इरवाद का अलिफ उड़ा दिया और जो रिवाद था उसको रुवैदन बना लिया, और यूं ये इसमें मुसग्गर है और इसका मायना वही बनता है थोड़ी देर। रुवैदन ये मफ़ऊल होके आया उसके लिए इमहाल और उसके लिए रुवैदन थोड़ी देर के लिए, थोड़ी देर। रुवैदन का मायना ही है थोड़ी देर के लिए या थोड़ी सी देर तक, ये इसके नसब में मायना यही मफ़ूम होता है। तो अब तर्जमा बनेगा फमहिलिल काफरीना, तू काफरों को मोहलत दे, अमहिलहुम उनको मोहलत दे। रुवैदन उर्दू में तर्जमा करेंगे थोड़ा सा जरा सी थोड़ी देर के लिए, ये रुवैदन का तर्जमा है, क्योंकि अरवद युर्वेदो का मायना आहिस्ता चलना होता है। देखिए अब
बस छोड़ दो ए नबी इन काफरों को एक जरा की,
छोड़ दो इन काफरों को
एक जरा की,
इसका मतलब यह कि फिर अम हिल हम का रिपीट नहीं किया तर्जमा, एक ही तर्जमा काफी समझा
इन्हें। जरा की इनके हाल पर छोड़
दो, अम हिल हम क्या किया है,
काफरों को एक जरा की, जरा इनके हाल पर छोड़ दो।
अच्छा फिर आगे किया उनके हाल पर छोड़ दो, एक जरा की, ये उर्दू मुहावरे में रुवैदन एक जरा, जैसे उर्दू में कहे बस जट सारा।
हाँ जी, बस अब थोड़ी सी मोहलत काफरों को दे ही दो,
थोड़ी सी मोहलत रुवैदन का मायना आहिस्ता से थोड़ा सा,
बस ढील दो काफरों को थोड़ी ढील,
ढील दो काफरों को थोड़ी ढील। रुवैदन का मायने थोड़ा होता है, लेकिन इसका मतलब यह कि अम हिल हम का तर्जमा फिर दोबारा उन्होंने जरूरत नहीं महसूस की।
तो ढील दे मुनकरों को, ढील दे उनको सबर कर,
सबर करके ढील दो, ढील दो जैसे हम कहें थोड़ी देर ठहर जाओ। हाँ जी, दोनों तर्जमे कर लिए, छोड़ दो काफरों को ढील दो उनको, मोहलत दो उनको ढील दो उनको, ढील मोहलत छोड़ दो। छोड़ देने का मायना तो वैसे उर्दू में है, असल ढील देना मोहलत देना एक है, और रुवैदन का क्या किया, जरा सी जरा की जरा। हाँ वो जो उसमें तस्गीर है ना वो मफहूम उर्दू के जरा की जरा में आता है, और इन्होंने क्या किया,
एक जरा की जरा,
एक जरा की जरा, एक जरा की जरा, जरा की जरा वही है। ये उर्दू में रुवैद की जो तस्गीर है ना, रुवैद मैंने आहिस्ता था, जरा आहिस्ता थोड़ा सा आहिस्ता, इसलिए वो जरा सा एक जरा की ये यूं तर्जमा किया। रुवैद में मोलत और थोड़े से का मायना है और फिर तस्गीर का भी है, एक जरा सा। इस तरह से तुमको उनको जरा सी बस मोहलत दो, ठहर जाओ फिर उनका अंजाम देखना क्या होता है। बिस्मिल्लाहिर्रहमानिर्रहीम अगली सूरत में आए, सब्बह इस्म रब्बिकल आला अल्लज़ी खलक़ फसव्वा। सब्बह तू तस्बीह बयान कर, तू पाकिजगी बयान कर, यह आप लफ्ज पढ़ चुके हैं सब्बहा युसब्बिहु। सब्बहा के बाद डायरेक्ट मफूल भी आता है और लाम के सिले के साथ भी आता है, सब्बहल्लाह व सब्बहा लिल्लाह, दोनों तरह कुरान में भी यूज हुआ है ये वर्ब। यहां सब्बह फेल अम्र है, तू तस्बीह कर, हे जो साकिन थी फेल अम्र की वो आगे मिलाने के लिए उसको जेर दी है। सब्बह इस्म पाकिजगी बयान कर नाम की, इस्म الف حمزۃ الوصل ہے وہ نہیں پڑھا جائے گا. اسم ربک تیرے رب کا نام, اپنے رب کا نام, تو پاکیزگی بیان کر اپنے رب کے نام کی, یوں بنا. الاعلی جو سب سے اونچا ہے, الاعلی عین لام واو سے باب افعل التفضیل ہے, پڑھ چکے ہیں آپ لفظ. یہاں الاعلی کس کی صفت ہے؟ رب کی صفت, تو خیر بظاہر معلوم ہوتا ہی ہے. اور پھر الاعلی مجرور ہوگا, اگر رب کی صفت ہے تو الاعلی کی گرامر کی پوزیشن کیا ہوئی؟ مجرور ہوگا نا. پھر ترجمہ ہوگا تو اپنے سب سے اونچے رب کے نام کی پاکیزگی بیان کر, یہ بنے گا ترجمہ. اور الاعلی اسم کی صفت بھی ہو سکتا ہے, گنجائش ہے, کیونکہ الاعلی صفت تو بعد میں ہی آنی ہے نا مضاف کی. پھر الاعلی کی گرامر کی پوزیشن کیا ہوگی اگر ہم اس کو؟ پھر یہ منصوب ہوگا کیونکہ اسم جو منصوب ہے. پھر ترجمہ ہوگا اپنے رب کے سب سے اونچے نام کی پاکیزگی بیان کر, پھر ترجمہ یوں ہو سکتا ہے. دونوں ترجموں کی گنجائش موجود ہے. الاعلی کو اسم کی صفت مانے تو ترجمہ بنتا ہے تو اپنے پروردگار کے سب سے اونچے نام کی تسبیح بیان کر, اور یا الاعلی رب کی صفت ہے, زیادہ قریب یہی معلوم ہوتا ہے, تو پھر بنتا ہے تو اپنے سب سے اعلی اونچے درجے والے رب کے نام کی تسبیح کر. اب دیکھیے انہوں نے اپنے رب برتر, اپنے رب برتر کی
نام کی تسبیح کرو.
کرو کر یعنی کہ معنوں میں لیا ہے, فعل تو واحد مخاطب.
پاکیزگی بیان کر اپنے سب سے بلند رب کے نام کی,
اپنے سب سے بلند رب کے نام کی, یعنی سب سے بلند رب کی صفت ہے. چلیے جو کر لیا ہے وہ بھی رب کی صفت ہے. اچھا ترجمہ ہے کیونکہ وہ سمپل اردو لاتے ہیں نا, تو عالی شان وہاں چلتا ہے لفظ. عالی شان رب کے کا نام بول کر, نام بول کر,
کا نام لے کر,
یعنی اس کی پاکیزگی بیان کرو اس کے نام کی. دیکھیے نا آگے, پاکیزگی بیان کر اپنے بلند و برتر عالی شان رب کے نام کی, تو انہوں نے کر لیا اس کا نام لے کر اس کی پاکیزگی بیان کرو. اچھا ترجمہ, یہ بھی اپنی جگہ. بہرحال اصل تو تھا رب کے نام کی پاکیزگی بیان کرو. پھر جناب ہمارے تفسیر والوں نے چلا دیا کہ یہ نام کیا ہوا, نام کی اصل تو مراد رب کی ہے اور وغیرہ وغیرہ. تو رب کا نام اور رب ایک ہی چیز ہے, اس میں اتنا تو الجھنے کی ضرورت نہیں. لیکن کلامی بحث اس پہ بہت چلا دیا انہوں نے کہ نام کی تسبیح کیا ہوئی, تسبیح تو رب کی تھی. اچھا, الذی خلق فسوا, وہ رب جس نے کہ خلق پیدا کیا, فسوا اور پھر ٹھیک ٹھاک بنایا ہر چیز کو, اس نے ہر ایک چیز کو پیدا کیا, پھر اس کو اس کی نوک پلک بھی ٹھیک کر دی اور اس کو اچھی طرح بنایا. سوا کے ترجمہ پہلے ہو چکا ہے, سوا یوسف برابر کرنا, یعنی جیسے قرآن کریم میں دوسری جگہ آیا ہے خلق کل شئین, ہر چیز کو پیدا کیا, فہدا اور اس طرح. تو یہاں خلق کل شئین فسوا ہو گیا کہ وہ انڈرسٹوڈ ہے, اس نے ہر چیز کو پیدا کیا. کیونکہ خلق کا یہاں مفعول نہیں ہے, نہ سوا کا کوئی مفعول آیا ہے, مراد ساری مخلوق ہی ہو سکتی ہے یا انسان ہی ہو سکتا ہے جس نے انسان کو پیدا کیا پھر اس کو کیا. لیکن یہ انسان یہاں مراد نہیں ہو سکتا, ہر چیز ہے. کیونکہ اگلا فقرہ ہے والذی قدر فہدا, وہ جس نے کہ اندازہ کیا اور پھر راستہ دکھایا. قدارا جو قدر و تقدیرن, ٹھیک ٹھیک اندازہ کرنا, پلاننگ کرنا, منصوبہ بندی کرنا. اس نے اس صرف ایٹ رینڈم پیدا نہیں کیا, اس کو پھر ٹھیک کیا ہے اور پھر قدارا, یا تو کہہ لیں اس کے اندر قوتیں رکھی ہیں, اس کے اندر پوٹینشیلٹیز رکھی ہیں, یہ سارا قدارا کا معنی ہو سکتا ہے. اندازے مقرر کیے, ہر ایک چیز کی ایک مرتب خاکہ یا پلان ہے جس کے مطابق وہ پیدا ہوئی ہے اور پھر آگے چلتی ہے. تو قدر یقدر و تقدیر, لفظی معنی اندازہ کرنا, تدبیر کرنا, प्लानिंग करना। अब कदरा का तर्जमा
तकदीर
बनाई, इन्होंने क्या किया है,
जिसने अंदाजा ठहराया,
अंदाजा ठहराया, तकदीर का अंदाजा बांध दिया, ये भी चली जमा कर दिया तकदीर को भी, क्योंकि तकदीर का लफ्ज उर्दू में चलता है, तकदीर बनाई। अच्छा, अब तकदीर बनाई में हम आम तौर पर यह समझ लेते हैं कि प्री डेस्टिनेशन कर दी कि ये बीए में फेल हो जाएगा, फिर नहीं पड़ेगा, घर चला जाएगा, वगैरह वगैरह, ये कि इस तरह की कोई प्लानिंग जो होती है, तो ये मायना इस लिहाज से नहीं है। यहाँ कदरा का मायना है कि बड़े सोचे समझे अंदाज से, अंदाज़ा हमारे यहाँ उर्दू में तो इस्तेमाल होता है अटकल पच्चू के मायनों में, असल हम तो यूं करते हैं मेरा अंदाज़ा है, यानी ख्याल है, पक्की बात नहीं, लेकिन यहाँ पुख्ता अंदाजे से कि जैसे कोई मकान का नक्शा बिल्डिंग का बनाए और पहले से उसकी सारी प्लानिंग हो, वो तकदीर कहलाती है, सारा अंदाज़ा दिमाग ने सोच लिया कि यूँ चलेगा, इसलिए ये प्लानिंग के मानों में है, मनसूबा बंदी के मानों में है, हर एक चीज़ की है, और उसमें उसके अंदर जो खुफिया कुव्वतें रखी हैं जो फिर अपने वक्त पे चल के ज़ाहिर होती हैं, उसकी तरफ इशारा है कदर है जो कदरों में, खुफिया कुव्वतें रखी हैं जो अपने वक्त पे ज़ाहिर होती हैं हर एक चीज़ में, सिर्फ पैदा नहीं किया, ठीक नहीं किया, यूं ही बाज मखलूक में पत्थर बनाया, पत्थर में तो शायद कोई ऐसी चीज़ ना हो ये, लेकिन इंसान और इनमें तो फिर वो तकदीर इलाही वो भी है, कुछ अंदाजे हैं जिसके मुताबिक वो चलता है। फहदा, फिर उसको रास्ता भी दिखाया। अब ये हिदा एक रब्बानी हिदायत जिसका पैदाइश से ताल्लुक है, अगला हिदायत का ये मरहला जो वही का है ये तो सबसे बाद में आता है। यहाँ फिर मुफस्सिरीन और सारे वो हिदायत के जो कुरान करीम में मुख्तलिफ मराहल और मरातब और मदारज बयान हुए हैं, एक तो एक उसमें से ये है कि हर चीज़ के अंदर एक चीज़ रखी और उसको रास्ता दिखाया। इस रास्ते दिखाए कि मिसाल यह ले कि आम का पौधा उगता है तो सीधा ऊपर ही जाता है, जबकि तरबूज की बेल उगती है तो फैलना शुरू कर देती है, ये कौन से खाता है उसे, वो ऊपर क्यों नहीं जाती और ये क्यों ज़मीन पर फैलना नहीं शुरू हो जाता। मालूम होता है उनके बीज के अंदर कोई ऐसी पोटेंशियल चीज़ रखी गई है, कोई नक्शा बना दिया गया है कि वो उसके मुताबिक आगे चलेगा। ये हिदायत तो पहला कदम है जो नबातात में नजर आता है, मुर्गी का चूजा निकलते ही जमीन में वो ढूंढने लगता है दाना, और गाय भैंस का बच्चा यूं ही खड़ा होता है वो माँ के वो थनों की तरफ जाता है खुद ब खुद, इंसान का बच्चा माँ की छाती की तरफ मुंह यूं मारता है कि कहीं उसको कुदरत ने बता दिया है कि इधर से दूध मिलेगा। ये जो चीज है जो अक्ल और शऊर के बगैर है, और अगर कोई है अकल और शऊर की ये मंजिल तो हम तो उसे नहीं समझते, ये भी हिदायत है, ये भी रहनुमाई है, जिसे आप नेचर की कह लें, कुदरत की कह लें, पोटेंशियल कह लें, इंटेलिजेंस यहाँ नहीं काम करती, ये तो जिसे वो कहते हैं ना इंस्टिंक्टिवली, हैवान में इसको आप इंस्टिंक्ट कह सकते हैं कि बच्चा जो है वो दूध की तरफ कहाँ जाता है वगैरह। तो एक हिदायत है इंस्टिंक्ट की, जिबिल्लत की, वो भी इसमें आती है फहदा में, इसका ताल्लुक खलका और कद्दरा और उससे है। अगला दर्जा अकल का है, ये तो खैर आम इंसान का है, वो एक ख़ास मरहला होता है जिनको वो चीज़ मिलती है, अकल से भी हिदायत हासिल करते हैं, फिर वो इंट्यूशन या विजदान को लाते हैं लोग कि मेरा दिल ये कहता है कि यूं होगा, कोई दलील नहीं है, कोई आंख और कान की मदद नहीं है, बाज़ दफ़ा ये भी हो जाता है बाज़ लोगों में ये होता है, और अगला मरहला वही का है। तो हिदायत के कई मराहल हैं, उनमें से पहले मरहला तो ज़रूर इसमें आ जाता है कद्दर फहदा, ये भी एक उसके अजायबात में से है कि उसने किस तरह से अंदर रखी है कुव्वतें और किस तरह से वो रास्ते दिखाता है हर एक चीज़ को। वल्लज़ी अखरज अलमरा, और वो है जिसने घास को निकाला, मरआ, रहा या रहा के मैंने चराना होता है, पढ़ाया अपने वर्ब, और मरआ असल तो ज़र्फ है और इसके मैंने चरने की जगह, और फिर अल मरआ से मुराद यहां होगा वो चीज जो चरने की जगह पे चरी जाती है, मरआ के ज़र्फ के माने नहीं होंगे बल्कि चरी हुई चीज या चरी जाने वाली चीज, फिर घास कर ले या जो तर्जमा मरा का कर ले, अखरज अल मरा चारा निकाला कर लिया होगा तर्जमा है, मरा नबातात चारा ज्यादा बेहतर तर्जमा है, चारा उगाया और क्या किए है, चारा अच्छा तर्जमा है, महज नबातात नहीं, नबातात तो वो भी होती है जो चारा नहीं होती, यहां मुराद वही नबातात है जो जानवरों का चारा बनती है, उसको उगे चरा गाय खाए चरागाह में। तो अलमरा का लफ्जी माना चरागाह है, उसने निकाली चरागाह, बनता तो है तर्जमा ये, फिर मुराद है कि जो कुछ चरागाह में उगता है जानवरों के लिए वो निकाला, यानी उसने एक तरह की चरागाह चरागाहें बनाई दुनिया में। किसने चरागाह भी तर्जमा किया है, क्योंकि मस्दर मीमी तो हो नहीं सकता, फिर चरना चराना तर्जमा हो सकता था, तो जिन्होंने घास तर्जमा किया या चारा वो इस लिहाज से है, असल मायना है चरने की जगह। चारा निकाला यानी नहीं, राइन तो फिर मफूल तो होना चाहिए मरईयुन, वो तो इस तरह बनता है ना मरईयुन, जैसे मलकियुन मरमीयुन बनता है, इसमें मफूल तो नहीं बनेगा, ये तो इसमें ज़र्फ ही बनता है। फजअलहु गुसाअन अहवा, फिर उसको बना दिया, जअलहु की जमीर मरआ के लिए है, वही चारा वही सब्जी जो जानवरों के लिए निकलती है, निकाली उसने, फजअलहु फिर उसको बना दिया गुसाअन अहवा। गुसा के माने हैं गैन से, ये मादा है गसी या गसा के गुसियानन का एक माना यह भी होता है खराब होना तबीयत का, खुसन जब के तबीयत में यूं मालूम हो कि यह तो अभी कह आ जाएगी, उर्दू में कहते हैं गसियान और तहव्वो, उबकाइयां आना मतली होना, इसके मानों में यह भी है। तो गैन से ये मादा से गुसा यून बना और ये हमजा में बदल गई, बन गया गुसा उन। इसके माने हैं खुश्क चीज जो पत्ते या लकड़ी वगैरह जो दरख्तों के नीचे गिर जाती है और बिल्कुल खुश्क हो जाती है, उसको कहते हैं गुसा, तिनके हो पत्ते हो जो कि खुश्क हुए पड़े हैं, फिर उसको बना दिया ऐसे तिनके या पत्ते जो अहवा है, अहवा हे वाओ ये मादा गलबन हविया यहवा इस्तेमाल होता है वर्ब समया से, इसके माना किए गए हैं दो, हरा माइल बस्याही रंग होना, यानी इतना हरा हो कि उसमें डार्कनेस पैदा हो जाए, या सुर्ख माइल बस्याही इतना सुर्ख कि उसमें कदरे स्याही की झलक भी हो, ये दूसरा माना ज्यादा बेहतर समझा गया है। और इससे ही ऐसे आदमी को जिसका रंग गोरा माइल बा स्याही हो, जिसे हम पक्का रंग कहते हैं, यानी एक तो है ना गोरा रंग, एक है सुर्ख रंग, एक सुर्ख भी माइल बा स्याही, एक तो होता है काला निरा हबशी, वो भी ना हो, और सुर्ख और काले के दरमियान, ये हमारे यहां तो आम रंग है ही यही, ये आम रंग है इंसान का, खुसूसन इन इस्तवाई इलाकों वगैरह में, तो पक्का रंग जिसे हम कहते हैं, आप उसे हबशियों वाला काला नहीं कह सकते, हबशियों वाला काला तो बड़ा नुमाया काला होता है ना, तो उसको रंग के लिए ये लफ्ज हुव्वतुन आता है अरबी में, और इसी से बना है लफ्ज हव्वा, मुजक्कर होगा अहवा अफालो, वो मर्द जिसका रंग इस तरह का हो, और हव्वा वो औरत जिसका रंग डार्कनेस और रेडनेस के दरमियान हो, बनता तो है ये माना, मुमकिन है अम्मा हव्वा ऐसी ही हो, उनसे फिर कोई बहुत काले बन गए कोई बहुत गोरे बन गए। हव्वा के लफ्ज का माना यही है, हे वाओ ये मादा से फालाओ का वजन है, और अहवा मुजक्कर है, जमा इसकी होगी हुव्वुन, ये पढ़ा है अपने अहमर हमरा और हमरुन उस तरह से है। اب احوا مذکر کا صیغہ ہے افل التفضیل، بلکہ افل التفضیل نہیں ہے، یہ افل الوان و ایوب ہے، وہ ہے احوا کالا یا کالا. اب اگر سبزی وغیرہ گھاس کے لحاظ سے جس کا ذکر ہو رہا ہے ان معنوں میں لیا جائے تو پھر وہ گرینش اور مائل یعنی سیاہی ایسا اس کو بنا دیا کہ وہ اتنا ہرا ہے کہ کالے رنگ کی طرف جھلک دیتا ہے، پھر سبزی کے لحاظ سے تو یہ ہے. اب بات یہاں یہ پیدا ہوتی ہے کہ احوا کی گرامر کی پوزیشن کیا ہے، کیا یہ غصاءً کی صفت ہے؟ بظاہر تو یہی معلوم ہوتا ہے لیکن معنی الٹ جاتے ہیں. اگر گھاس کی بات ہو رہی ہے انسان کی نہیں، وہ تو ایک الگ بات ہے کہ حوا کے میں نے بھی کسی مادہ سے یہ نکلا ہے اور ہے، لیکن یہاں تو بات ہو رہی ہے چراگاہ کے سبزے کی اور اس کا پھر پلٹ کے پھر خشک ہو جانا، تو غصا کے میں نے تو خشک تنکے ہو جانا، اور احوا کا میں نے اتنا ہرا ہونا کہ کالے رنگ کی طرف مائل ہو، یہ تو دو باتیں آپس میں ملتی ہی نہیں. یہ کیسے ہوا؟ غصا کبھی احوا نہیں ہو سکتا، غصا میں تو سبزی اور وہ اتنی سبزی کہ کالی جھلک دے وہ تو بہت ہی ہوگا نا، سیراب ہوگا تو تبھی اس میں یہ ہوگی جب وہ زمین سے اگتا ہے. غصا کے میں نے تو تنکے خشک، تو یہ آپ اس کی صفت کیسے بنے؟ اب ذرا ترجموں کو دیکھیں پھر ہم بحث کریں گے اس پہ. ہاں ٹھہریے ہاں، پھر اس کو سیاہ کوڑا کیڑا سیاہ کوڑا کرکٹ بنا دیا، گویا کہ احوا کا ترجمہ کیا ہے صرف سیاہ اور کوڑا کرکٹ وہ غصا کا ترجمہ. انہوں نے کیا کیا ہے؟ خشک بھی کر دیا سیاہ بھی کر دیا،
پھر اس کو کر ڈالا کوڑا
کالا، احوا کا میں نے کالا. دیکھیے خشک سیاہ چورا، چورا تو ہے غصا کا صحیح ترجمہ، جو درختوں کے پتے تنکے گرتے ہیں نا یا گھاس بعد میں خشک ہو جاتی ہے وہ غصا کہلاتی ہے. اب اس کو کالا کر دیا یہ تو احوا کا معنی نہیں ہے، اس کے تو معنی ہے سبزی اور کالے پن کے. اس پہ پھر بحث کی گئی ہے کہ احوا کا تعلق مرعا سے ہے یا غصا ان سے ہے، اس پہ ہم انشاءاللہ پھر بات کریں گے.
آپ کا تو ترجمہ کیا تھا، وہ ذات ہے جس نے نکالا مرعا کو، اور مرعا کے لفظی تو معنی ہے چراگاہ، چراگاہ نکالی، پھر مراد ہے چارہ یا گھاس جس کو جانور چرتے ہیں وہ نکالی، چراگاہ کو بنایا اس نے. فجعلہ غصاء نحوا، پھر اس کو، یہ جعلہ کی ضمیر مرعا کے لیے ہے، اس کو بنا دیا غصاء احوا. غصاء غین سے یہ مادہ سے ہے اور اس کے معنی ہوتے ہیں کوڑا کرکٹ، خشک جو تنکے یا پتے رہ جاتے ہیں ان کو کہتے ہیں غصاء. اور احوا حیوا یہ مادہ سے حفظتن، جیسے آپ کہتے ہیں حمرتن سرخی، اور سفرتن زردی، یا آپ نے پڑھا عموماً رنگ کا مصدر فعلتن کے وزن پہ آتا ہے. تو حفظتن کے معنی ہوتے ہیں، دو معنی کیے گئے ہیں، سبزی میں عموماً ایسی ہریالی جس میں ذرا کالی جھلک ہو، ساتھ ذرا یہ کھاد بہت زیادہ ہوتا ہے نا جب، تو کھیت میں اس طرح سے ہوتا ہے، یعنی پیلا رنگ نہیں ہوتا بلکہ ڈارکنیس آ جاتی ہے، یہ اس کے بہت عمدہ ہونے کی علامت ہوتی ہے، کیونکہ پیلا رنگ اس کے کمزور ہونے کی علامت ہے. تو اس لیے حفظتن اس کو بھی کہتے ہیں سبزی مائل بس سیاہی، اور بعض نے اس کا معنی یہ بھی کیا ہے کہ سرخی مائل بس سیاہی، یہ پھر انسانی رنگوں پر اپلائی ہو سکتا ہے، صاف ظاہر پھر پودوں پر تو یہ نہیں اپلائی ہوگا. اگر سرخی مائل بسیاہی ہے تو پھر انسانوں کے رنگ ایسے سرخ ہوتے ہیں جو ذرا مائل بسیاہی ہو. اور ہم نے کہا کہ اس دوسرے معنی سے حوا نکلا ہے اور مرد کو احوا ہی کہیں گے. وہ جو آدم کا لفظ ہے وہ بھی دراصل رنگ کی وجہ سے ہے، الف با المیم مادہ جو ہے جس سے آدم اور پھر آدم بنتا ہے اس کے معنی گندمی رنگ کا ہوتا ہے، آدم کا رنگ گندمی ہوگا شاید اس وجہ سے کیا گیا یا کوئی اور وجہ بھی ہے. آدم جو ہے کھال جو بڑی وہ دباغ سے بناتے تھے، جس کے خیمے بناتے تھے اونٹوں کی کھالیں لے کر ان کو پھر دباغت کر کے پھر دو دو چار چار اونٹوں کی کھالیں لے کر وہ بڑا خیمہ باندھتا تھا, من ادمن قبت من ادمن, بعض دفعہ اسے سرخ رنگ دیتے تھے. نبی کریم صلی اللہ علیہ وسلم کے لیے حج کے موقع پر, فتح مکہ کے موقع پر ایسے قبا لگایا ہوا مکہ میں, آپ یعنی خیمے ہی میں تھے اور وہ چمڑے کے بنے ہوئے تھے. ادھر جنوب نجران میں جہاں یہ اخدود تھا, وہاں عیسائیوں نے ایک کعبہ بنایا تھا جسے کہتے ہیں کعبہ تو نجران, کتابوں میں اس کا ذکر آتا ہے. وہ کسی جگہ تھا, وہ گیا وہاں جا کے دیکھا اس کے کھنڈرات وغیرہ, تو وہ کوئی عمارت نہیں تھی. وہ معلوم ہوتا ہے کہ انہوں نے 200-300 اونٹوں کی کھالیں لے کر ایک بڑا صاحبان بنا دیا تھا, جو عمارت گاہ تھی شاندار. اور وہ تو یہ عدم اس چمڑے یا کی کھال کو کہتے ہیں جو کمائی ہوئی ہو, دباغت کی ہو, ٹین کی ہو, پھر اس سے کام لیا جائے. بہرحال آدم گندم گور رنگ کی وجہ سے اور حوا کالی کالے سہ مائر رنگ کی وجہ سے یہاں آیا, کیونکہ گھاس کے سلسلے میں آیا تو اس لیے یہاں تو اس کا معنی وہ سبزی مائل بس سیاہی ہوگا. اب ہم یہ بات کرنے لگے تھے کہ غصا ان کے معنی ہیں خشک بالکل, جو درختوں کے پتے گرتے ہیں, کوڑا کرکٹ ہو جاتا ہے, ٹہنیاں وغیرہ چھوٹی چھوٹی, یہ جو کوڑا جیسے آپ گھاس نکالتے ہیں اس کو کہتے ہیں غسان. تو اغلا کے معنی تو ہے سبز, تو یہ کیسے ہوا کہ وہ خشک کوڑا سبز تو نہیں ہو سکتا, تو یہ اس کی صفت کیسے ہو؟ یہ اس میں ایک الجھن ہے. اس کا جواب ناویوں نے دو طرح دیا ہے. ایک تو یہ کہتے ہیں کہ اغلا دراصل المرا کا حال ہے, اخرج المرعا احوا, چارے کو نکالا اس حالت میں کہ وہ سبز مائل بسیاہی تھا, یعنی خوب پر رونق تھا. احوا اس کا حال ہے, نسب میں ہے, نکرا ہے. احوا اسی طرح ہی رہے گا نا نکرا میں, اس کی رسد سب جب کو اور کوئی نہیں بنے گی, یہی ہوگی نسب بھی. تو پھر سجا حالت ہو سا احوا, پھر اس کو خشک پتے اور تنکے بنا دیا. ایک تو صورت یہ ہے. اس صورت میں یہ آتا ہے کہ احوا ادھر آنے چاہیے تھا, فبح له والذي اخرج المرعى احوا فبح له غصاء. یہ کیوں کیا؟ یہ فواصل کی روایت سے کیا ہے. یہی وہ چیز ہے جس کو کافر کہتے تھے قرآن تو شاعری ہے. شاعری میں اس طرح لفظ بالکل آگے پیچھے کر دیے جاتے ہیں ضرورت شعری کی بنا پر. یہی تو شعر ہوتا ہے کہ لفظوں کو عام سادہ نثر میں نہیں لکھا جاتا, اس کی ارینجمنٹ اور طرح کر لی جاتی ہے. تو اس طرح سے یہ احوا کا بعد میں آنا اس عربی شاعری کے اصول کے مطابق قطعاً غلط نہیں ہے, قطعاً عجیب نہیں ہے. یہ تقدیم و تاخیر ہو سکتی ہے اور بالکل درست ہے. کلام میں ایک وزن کی خوبی اور ردم پیدا کرنے کے لیے یہ کیا جاتا ہے اور یہاں کیا گیا ہے. دوسری صورت یہ کی ہے انہوں نے کہ چلیے گی یوں ہی صحیح, لیکن یہ کہ احوا کے میں نے کالے رنگ کے ہیں, تو پھر جو غصا خشک تنکے اور پتے ہوتے ہیں جب ان پہ بارش ہوتی ہے پھر وہ بلتے سڑتے ہیں, تو پھر بالآخر وہ بھی کالے ہو جاتے ہیں. ایک وقت ان پہ آتا ہے بارش وغیرہ سے بھیگ کر کے, وہ ان کا رنگ بھی بالکل کالا ہو جاتا ہے. وہ ایک توجیہ یوں کر لی گئی ہے. تو احوا کے کالے اور سبز ہونے کی وجہ سے یہ بات انہیں کرنی پڑی ہے. اور اگر احوا کو ہر مانے گا مرہا کا یہ غلط نہیں ہے, بعض اس وجہ سے کہ بعد میں آیا ہے یہ کوئی اعتراض کی بات نہیں ہے. یہ شاعری میں بڑا عام ہے اور قرآن کریم میں سیدھی پلین اثر نہیں ہے. اس میں وہ بات ہے لفظوں کی تقدیم و تاخیر جس سے ردم اور ایک جسے کہتے ہیں نا وزن اور سمیٹری پیدا ہوتی ہے ایک ساؤنڈ کی, وہ تو ہے. بہرحال عرب لوگ اسی وجہ سے شاعری کرتے تھے, لیکن شاعری کا اپنا ایک مقررہ طریقے ہیں اس میں, اور نیری سیدھی سادی نثر بھی نہیں ہے جیسے کوئی مبتدی پڑھ رہا ہو عربی اور فکرے بناتا جائے, یوں بھی نہیں ہے. آگے فرمایا سنو کری اوکا فلا تنسا, ہم ان قریب تجھے پڑھائیں گے. اکرا یقر, کرا یقرا سے باب افعال ہے, کرا یقرا پڑھنا اور اکرا یقر پڑھانا. بلکہ بعض دفعہ تو قاری کے معنوں میں یہ بھی استعمال ہو جاتا ہے. قاری تو خیر عربی لفظ ہے نا, قرا یقرا اسم فاعل, اور بعض دفعہ مقری بھی کہتے ہیں. شاید مقری اس لیے بھی کہہ دیتے ہیں کہ وہ دوسروں کو قرات پڑھاتا ہے,
इन मानों में कारी के मानों में मुकरीब का लफ्ज भी इस्तेमाल हो जाता है। अच्छा मकारी अल मकारी अल मिस्रिया और इस तरह से जहां किरात पढ़ाई जाती है मदरसों वगैरह में उसके लिए भी लफ्ज आता है। सनुकरी का हम तुझको पढ़ाएंगे और सा में फ्यूचर का और डेफिनेटली फ्यूचर की बात होती है इसलिए इसका मैंने हो सकता है जरूर पढ़ाएंगे भी या अनकरीब पढ़ाएंगे तुझको। फला तंसा पस तू भूलेगा नहीं, सादा मनफी जुमला है मुजारे फेल नहीं नहीं है कि फला तंसा तू मत भूल, सीन के बाद ये लिखी हुई है नसीह यंसा पस तू भूलेगा नहीं, सीधा तर्जमा है हम तुझे पढ़ाएंगे फिर तू भूलेगा नहीं फा फिर उसके बाद। ये बहरहाल तफसीर वगैरह में तो बहुत कुछ लिखा है कि नबी करीम सल्लल्लाहु अलैहि वसल्लम की जुबान मुबारक पे कुरान की जो हिफाजत हुई उस बारे में ये भी एक आयत है और भी है कि आप जल्दी करते थे याद करने की और अल्लाह ताला ने ये गारंटी दी कि नहीं भूलेगा तो इसमें वो है कि आप नहीं भूलेंगे। कभी कभार नमाज में भूल जाना वो और बात है, हुजूर एक आध दफा नमाज में भी भूले हैं कोई याद छोड़ गए, साहबा तो बड़े कीन होते थे ना, उन्होंने फौरन बाद में पूछा या रसूलल्लाह ये आयतें क्या मनसूख हो गई हैं, उन्हें तो ये भी था ना कि रसूलल्लाह ने नहीं पढ़ी तो शायद अब ये ना ही पढ़नी होगी, तो आपने फरमाया नहीं भूल गए थे। वो भूलना और है, ये कि जो लफ्ज़ों की तरतीब वगैरह है सबसे पहले साहबा ने तो जोर लगाया रसूलल्लाह सल्लल्लाहु अलैहि वसल्लम को अल्लाह की तरफ से गारंटी थी कि जो तरतीब तिलावत की जिस तरह है वो आपके दिमाग में अल्लाह ताला ने बिठा दी थी। और ये वैसे कोई बईद नहीं है, रसूल तो बहुत बड़ी चीज़ है, दुनिया में ऐसे जहीन आदमी हुए हैं कि 100 शेर सुना और ज़ुबान ने दूसरी दफ़ा दोहरा दिया, अरबों में इस तरह शेर याद करने वाले होते थे, अरबों के शायर जो होते थे लिखना पढ़ना तो नहीं उन जानते थे तो अपने कलाम को महफूज करना चाहते थे कि भई ये आगे फिर नस्लों में फैले, तो वो अपना एक राविया रखते थे। राविया एक तो था ना रावी रिवायत करने वाला, राविया के ते मुबालगे की है बड़ी रिवायत करने वाला, वो अमूमन हाफिज़े के बड़े ज़बरदस्त आदमी होते थे, बाज़ दफ़ा दो रख लेते थे, बाज़ दफ़ा हम्माद राविया इसी तरह मशहूर है शायर का नाम ही उसका राविया था, तो हर शायर का एक या दो रावी होते थे जो उसके कलाम को सुनकर याद करते थे आगे लोगों में फिर उनके ज़रिए से फैला है कलाम उनका, तो बड़े हाफ़िज़े वाले आदमी रख लेते थे। तो अगर आम आदमियों की ये बात है तो पैगंबर सल्लल्लाहु अलैहि वसल्लम की जो है ज़हानत फरासत और फिर साथ वो अल्लाह की बरकत वगैरह सब, तो उससे ये कुछ बईद नहीं है। इल्ला माशा अल्लाह सिवाय उसके जो कुछ अल्लाह चाहेगा, इल्ला ये ला तनसा असल में यहाँ है ला तनसा शयन या ला तनसा हो मफूल होगा ना, तू उसको नहीं भूलेगा या ला तनसा शयन तू कोई चीज़ नहीं भूलेगा, इल्ला माशा अल्लाह मगर वो जो के यहाँ इल्ला को अगर हटाएं तो मा नसब में आता है पीछे जुमला भी मनफी है, मगर वो चीज़ जो के अल्लाह चाहेगा या अल्लाह ने चाही सीगा तो माजी का है। ये एक तो शायद इस वजह से कि बहरहाल कुरान करीम में अल्लाह ताला की कुदरत का बयान साथ ज़रूर होता है तो ये नहीं भूलेगा में भी हो सकता है कि फिर भी भूलना और याद रखना भुलाना या याद रखना ये अल्लाह ही के हाथ में है। दूसरा इल्ला माशाल्लाह इस तरह के नमाज में भूल जाना वगैरह ये भी मुराद हो सकता है। इन्नहु यअलमुल जहर वमा यख्फा बेशक वो यानी अल्लाह ताला जानता है जहर को, जहर तो है मसदर, जहर है यजहरों का मैंने है वाज़े करना ऊंची आवाज से बोलना और फिर जाहिर करना के मायनों में भी आता है, तो आपने पढ़ा था कि वैज़ कुल तुम या मूसा लन्नो मन अलाका हत्ता नर अल्लाह जहरतन, तो जहरा यह जहरों के मैंने ला तजहरू लहू बिलकौले ऊंची आवाज से बात मत करो, जहर मैंने खुल्लम खुल्ला हो ना, वो जानता है जहर को यानी उस चीज को जो खुल्लम खुल्ला है, जहर बमाना जाहिर खुल्लम खुल्ला होने वाला फाइल के मानों में आया मसदर, खुला होने वाली चीज को जानता है वमा यख्फा और उसको भी जानता है, मा यालम का दूसरा मफूल है मा यख्फा खफी या यख्फा पोशीदा होना, خے فے یہ مادہ، مما یخفا اور وہ چیز جو پوشیدہ ہے، خفیہ اردو میں استعمال ہوتا ہے، اللہ جانتا ہے جہر کو بھی اور اس کو بھی جو خفیہ ہے، جو ظاہر ہے اس کو بھی جانتا ہے اور جو پوشیدہ ہے اس کو بھی جانتا ہے. پہلا آیا ہے مصدر، دوسرا آیا ہے جملہ، اور اس طرح سے وہ آیت کا فاصلہ جیسے شعر میں قافیہ ہوتا ہے وہ بھی پورا ہو گیا ہے. یعنی یا تو بس اگر اس طرح کرتے تو پھر بنتا یا عالم الجہر والخفیہ یا والخفا، جو کچھ بھی کہتے ہیں مصدر، وہ مصدر نہیں آیا، وہ کھلم کھلا اور ظاہر باتیں سب کو جانتا ہے. وَيُنَسْ وَنُيَسِّرُكَ لِلْيُسْرَى، يَسَّرَ يُيَسِّرُ، يِن يَ سِين رَ مَادَا، يَسِّرَ يَيَسِّرُ مجرد میں، اور وہ قرآن میں استعمال نہیں ہوا. آسان ہونا، معمولی ہونا اس کا معنی ہوتا ہے. یسیر میں نے آسان اور معمولی کا لفظ پہلے کہیں آ چکا ہے. باب تفعیل میں جائے گا تو بنے گا یسر یو یسر. مصدر کیا ہوگا؟ وہ مصدر کیا ہوگا؟ تیسیر. کیا تفعیل؟ یہ جو ہے وہ فے کی جگہ آئے گی. تیسیر آسان کرنا، اور باب تفعول میں آیا تو اس کا معنی ہوتا ہے آسان ہونا، وہ کیا بنے گا؟ ہاں باب تفعول میں کیا بنے گا؟ تیسرا، یتیسر و تیسر. اس یسر ہو، اس نے اس کو آسان کیا، فتیسر وہ آسان ہو گیا. تو نیسر کا نیسر میں نے ہم آسان کر دیں گے، کا تجھ کو، لفظی معنی تو بنتا ہے تجھ کو، ہم تجھ کو آسان کر دیں گے، اور یہاں مراد ہے تیرے لیے آسان کر دیں گے. مفعول آیا ڈائریکٹ، یسرا ہو، اس نے اس چیز کو آسان کر دیا، یا کسی کے لیے آسان کر دیا کہ سینس بھی ہے، یعنی یسرا لہو، کیونکہ آگے لام دوبارہ آ رہا تھا، یہاں اس کو اڑا دیا ہے. لل یسرا، آسان کریں گے تجھ کو یسرا کے لیے، آسان کر دیں گے تجھ کو یسرا کے لیے، لفظی معنی تو یہ بنتا ہے، مراد ہے تیرے لیے آسان کر دیں گے یسرا، یسرا کو. گویا کہ کچھ فکرہ یوں بنتا ہے وَيُنَسْ وَنُيَسِّرُ الْيُسْرَ لَكَ، اور وہ اس اپنی فاصلے کی رعایت سے عبارت یوں بنی ہے وَيُنَسِّرُ وَنُيَسِّرُكَ لِلْيُسْرَ. یُسْرَ فُعَلَا کے وزن پر ہے، اسی مادہ یہ سین رے سے، لفظی معنی تو ہوگا سب سے زیادہ آسان چیز. مذکر کیا بنے گا اس کا؟ یہ سین رے سے مذکر کیا بنے گا؟ بلے ہو شیر دے پترو، ہیں وہ یہ سین رے سے مذکر کیا بنے گا؟ افعال التفضیل، وقوف سین یہ رے سے. اے سرو، تم نے اب پینشن پہ چلے جانا ہے؟ اے سرو، اور ایسر کا ایک معنی بائیں طرف بھی ہوتا ہے، الجانب الایسر، اور ایسر میں نے سب سے زیادہ آسان، اور اس کی مونس یسرا فولا کے وزن پر ہے. تو سب سے زیادہ آسان چیز یسرا، لیفٹ ہینڈ کو بھی کہتے ہیں یمنا یسرا، پڑھا ہے تم نے طریقہ جدیدہ میں، یہ اس کے استعمالات ہیں. وَنُيَسِّرُكَ لِلْيُسْرَى، ہم آسان کریں گے تیرے لیے جو یسرا ہے، جو سب سے زیادہ آسان چیز ہے. یہ میں نے نہیں ہے کہ تجھے رائٹ ہینڈ ڈرائیو پہ لگا دیں گے، لیفٹ ہینڈ بنتے ہیں نا یسرا، تو یمنا بنتی ہو. تو یہاں یسرا سے مراد کیا ہے؟ بعض نے لیا ہے شریعت کے متعلق، شریعت کے متعلق حدیث شریف میں آیا ہے کہ وہ بہت آسان دی ہے اللہ نے مجھے شریعت، السمحا اور حنفیہ اور اس طرح کے لفظ آئے ہیں، تو اس لیے یسرا سے مراد یہ لیا گیا ہے. بہرحال تفسیری چیز ہے. اب دیکھیے ذرا ترجموں کو کیا کہ وہ ہیں، ذرا پچھلے ترجمے سے چلیں تو سنکرے اوکا،
جلد آپ کو پڑھائیں گے،
ہاں
پھر آپ نہ بھولیں گے،
پھر آپ نہ بھولیں گے
مگر جو اللہ چاہے،
جو چاہے وہ،
بے شک
जहर मैंने जाहिर और मा यखफा जो फिक्रा है उस सारे का तर्जमा कर लिया पोशीदा खुफिया।
और हम आपको सहूलत देंगे,
ये तर्जमा क्या सहूलत
देंगे?
हाँ हाँ हाँ, वो तो आगे यसरा का नहीं किया,
आसान तरीका की।
हम तुझको सहूलत देंगे आसान तरीके की, नुयसरों का तुझको सहूलत देंगे, तेरे लिए आसान कर देंगे, वो तो बात एक ही है। और यसरा आसान तरीका, यसरा देखिए ना मुअन्नस है ना, और असल में तो ये सिफत है, इसका मतलब यह कि यहां कोई मौसूफ माजूफ है। हम तुझे यसरा जो कि बजात खुद सिफत है आसान की तरफ रहनुमाई करेंगे, आसान करेंगे, तो यसरा का कोई मौसूफ है, जैसे कहे अत्तरीकतुल यसरा अश्शरीयतुल यसरा, कोई मुअन्नस इसका मौसूफ वो अंडरस्टूड है, इसलिए बाज ने कर लिया तरीका यसरा। और क्या किया पढ़वा देंगे फिर तुम नहीं भूलोगे, पूरा लफ्जी तर्जमा किया वमा यखफा और जो कुछ पोशीदा है।
और हम तुम्हें आसान तरीके की सहूलत देते हैं,
ये सहूलत देना यसर यसरों का तर्जमा तो हो सकता है ना, सहूलत देना आसानी बहम पहुंचाना आसानी पैदा करना, और वही तर्जमा किया आसान तरीका महमूद
का पढ़ाएंगे तुझको फिर तू ना भूलेगा।
हाँ पुकारने को जहरा ये जहरों का मैंने बावाज बुलंद पुकारना होता है ना, तो इसलिए उन्होंने पुकारना तर्जमा कर लिया, बल्कि बावाज बुलंद पुकारना। हाँ जी देखिए ये भी मुहावरे की एक सूरत है, सहज सहज पहुंचाएंगे आसानी से आहिस्ता आहिस्ता पहुंचाएंगे, तो सहज सहज सहूलत देना करीबन हम माना लफ्ज है, पहुंचाएंगे कहां तक
आसानी तक,
आसानी यसरा का तर्जमा ही आसानी कर लिया है, क्योंकि यसरा मस्दर भी हो सकता है, याद रखिए यसरा अफल तफजील भी है फौला भी, लेकिन ये मस्दर भी है। हाँ जी
अलबत्ता पढ़ाएंगे हम तुम्हें फिर ना भूलोगे तुम, बजुद उसके जो चाहे अल्लाह, बेशक वही जानता है जाहिर को भी और उसको भी जो पोशीदा है।
ये तो
सहूलत देंगे हम तुम्हें आसान तरीके की,
ये तो हो चुका है तर्जमा, सहूलत देंगे तुझको सहज सहज ले जाएंगे तुझको आसानी से ले जाएंगे तुझको, ये ले जाएंगे का तर्जमा लिल यसरा की लाम की वजह से है, यानी इलल यसरा जो छुपाता है नहीं। क्या लिखा है छुपाता है, नहीं हो सकता तर्जमा गलत लिखा है, जो छुपता है खफी है अखफा के माने छुपाना नहीं होता, और जो छुपा या जो छुपता है, छुपाना की अरबी अखफा युखफी होता है। हाँ जी आसान करेंगे, या उन्होंने वजाहती तर्जमा कर दिया तेरी समझ को आसान कर देंगे वास्ते, तो यसरा के लिए वही शरीयत लगाना पड़। देखिए जब तुम कहते हो ना जी मैं पढ़ूं जी मैं पढ़ूं जी, देखना ये होता है कि कोई नई चीज तुम्हें तर्जमे में नजर आई है जो पहले नहीं बयान हुई, ये सिर्फ इसलिए नहीं कि जी आपकी सुरीली आवाज भी हम सुन ले। हाँ तो देखा करो कि भाई वो जो तर्जमा पढ़ा गया है अब कोई एक नई चीज तो नहीं हमारे सामने जो तर्जमा आया है, तो इसमें नुयस्सिरों का की एक नई बात क्या आई, क्या वो तो आसान हुआ ना यसरा के साथ मौसूफ शरीयत लगा लिया तरीका लगा लिया, नुयस्सिरों का क्या तर्जमा किया, वो देखने की चीज तो है कि लफ्ज को तो नुयस्सिरों का यहाँ तर्जमा अच्छा आया था, आसान करेंगे नुयस्सिरों का तुझको आसान कर देंगे, उसका उन्होंने वजाहती तर्जमा कर लिया तेरी समझ को आसान कर देंगे, तो ये समझाने के लिए है लफ्जी तर्जमा बनता है नुयस्सिरों का तुझको आसान कर देंगे, या तेरे लिए आसान कर देंगे, अल युसरा वो जो आसानी की चीज है वही तेरे लिए और आसान कर देंगे, यानी शरीयत। ये समझाने के लिए युसरा के साथ शरीयत लगाया है। फज़क्किर, पस तू नसीहत कर। ज़क्करा युज़क्किरो का दो मानो होते हैं, याद है, ज़क्करा युज़क्किरो तज़कीरन, एक माना तो है नसीहत, नसीहत करना, दूसरा माना है याद दिलाना। दोनों दोनों माना के लिए ये कुरान करीम में फेल इस्तेमाल हुआ है। वो जहां दो औरतों की गवाही का है वहां भी आता है कि एक भूल जाए दूसरी उसको याद दिलाए, तो याद दिलाना का माना भी होता है और नसीहत करना भी। नसीहत करना भी दरअसल एक तरह की कोई चीज जो कि उस आदमी के जेन से महव हो गई है, कोई नतीजा वो उसके जेन में नहीं आ रहा और उसको याद दिलाया जाता है कि ये करोगे तो अच्छा या बुरा नतीजा निकलेगा। गोया कि जानता समझता वो भी है, सिर्फ जेन से बात उतर गई है। इन मानों में समझाना और नसीहत करना की बात एक ही है। फज़क्किर, तू नसीहत कर, तू याद दिला, दोनों तरह तर्जमा हो सकता है। तू समझा से ही तर्जमा किया गया है, किसी ने याद दिला भी किया है, समझा दे, नसीहत कर। समझाना और नसीहत करना तो एक है ना, याद दिलाना से नहीं किया किसी ने। इन नफ़ात ज़िक्रा, इन अगर शर्तिया है, इन नफ़ात अगर नफा देगी या देती है, नफा यनफाउ नफान, नफा देना, उर्दू में नफा देना चलता है तो इसके तौर तर्जमा करने की जरूरत ही नहीं। अगर नफा दिया, नफात फाइल क्या है, अज़िक्रा, इसलिए सीगा मुअन्नस आया है, ज़िक्रा मैंने भी नसीहत ही होता है, ये भी एक मस्तर है इस तरह पर। नसीहत कर अगर देती है नफा नसीहत, यूं पढ़े बनेगा तर्जमा, पस तू नसीहत कर अगर नफा देती है नसीहत, अगर नफा दे नसीहत, क्योंकि इनकी वजह से देगी या देती है, ऐसे तर्जमा शर्त के साथ करते हैं। तो तू तो नसीहत कर अगर नसीहत नफा देती है। सवाल पैदा होता है कि क्या फिर नसीहत वही करें जहां फायदे की उम्मीद हो, वरना ना करें, ना समझाएं। आज से बजायर ये मालूम होता है ना, नसीहत कर अगर नसीहत फायदा देती है तो। फिर इसकी कई बातें बताई कि वो चूंकि मुनकर सख्त दुश्मनी में थे और ये वो, इसलिए गो के दरअसल उनकी मजम्मत है कि इन पे नसीहत कुछ असरअंदाज होती तो नहीं मालूम होती, लेकिन तू नसीहत कर। लेकिन एक तरीका इसका यह है कि इन नफात जिक्रा अगर नसीहत नफा देती है, औ लम तनफा या ना दे, अरबी में इस तरह से एक चीज का जिक्र करके दूसरा पहलू अंडरस्टूड होता है। कुरान करीम में एक जगह आता है सराबील तकीकुम अल हर्रा, तुम्हारे ऐसे लिबास जो तुम्हें गर्मी से बचाते हैं, और वहां अंडरस्टूड है व तकीकुम अल बर्दा, और तुम्हें सर्दी से भी बचाते हैं। यानी एक पहलू जिक्र करके दूसरा अंडरस्टूड होता है, और वहां फिर इसी तरह तर्जमा किया गया तुम्हें सर्दी और गर्मी से बचाते हैं, क्योंकि एक बात नहीं होती, बचाना तो सर्दी से भी होता है गर्मी से भी होता है। इसलिए यहां इन नफ़ात ज़िक्रा औ लम तनफा या ला तनफा, लेकिन इन की वजह से लम लगाना इबारत में बेहतर रहता है। तू तो नसीहत कर अगर नसीहत फायदा देती है या नहीं देती, यूं औ लम तनफा यहां अंडरस्टूड है। इसके बाद नसीहत कर, नसीहत फायदा देती है अगर या नहीं देती। अब देखिए तर्जमा,
लिहाजा तो नसीहत करो अगर नसीहत नाफे हो।
ये वो मौदूदी साहब वाला, अच्छा आपके पास है,
समझा अगर काम करे समझाना,
ये
समझा दे अगर समझाना नफा दे,
बस समझा दे अगर नफा दे समझाना, अच्छा और कोई यही किया, फायदा करे नफा दे समझाना, जिक्रा के मैंने है। तो वो जो सवाल पैदा होता है ना कि क्या सिर्फ उसको समझाना है जिसमें जहाँ नफ़े की उम्मीद हो, नहीं, समझाना सबको है, नबी का काम है। और ये इन नफ़ा के साथ औ लम तनफा अंडरस्टूड है इबारत की तरकीब के एतबार से। सैयद वक करो मैं यक्षा, नसीहत पकड़ेगा वो जो डरा, जो डरता है। सैयद वक करो असल में क्या है, तुमने कसम खा ली है, ये कौन सा बाब है,